Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas Fort Worth and the whole world watching Radio Azad on TV One. اکثر آواز کے اس خوبصورت رشتے سے منسلک ہم اور آپ رہتے ہیں اس پروگرام میں جس کا نام ہے بول کے لب آزاد ہیں تیرے, اور کرتے ہیں ان ٹاپکس کے بارے میں بات جو کہ ہماری زندگی سے میل کھاتے ہیں. لیکن اس سے پہلے کہ آج کے ٹاپک کی طرف بڑھیں, میں شکریہ ادا کرنا چاہتا ہوں ٹی وی ون کے تمام ویورس کا جنہوں نے اس پروگرام میں حصہ لیا. پچھلی دفعہ جب ہم بات کر رہے تھے کیا ہم لوگ صرف زندہ ہیں یا بھرپور طریقے سے جی رہے ہیں, ان لوگوں کا بہت بہت شکریہ. بہت سارے نئے بہن بھائیوں سے ملاقات ہوئی, بہت ساری ماؤں نے بہت ساری دعائیں دی اور بہت ساری لوگوں نے نظریں اتاری, ان کا بہت بہت شکریہ. اس کے علاوہ کچھ ہمارے بھائی ڈفرینٹ اسٹیٹس سے جنہوں نے کال کیا اپنی سپورٹ کا, اپنی محبت کا, اپنے شو میں اپنے پارٹیسپیشن کا, اور شو سے اور فلاسفی سے الائن ہونے کے بارے میں جو بات کی, میرے لیے اٹ مینز ا لاٹ. تھینک یو ویری مچ. ایک ہمارے مہربان ہیں, انہوں نے یہ بھیجا ہے تحفتاً کہ اس شو میں ہم چاہتے ہیں کہ ہماری ریپرزنٹیشن رہے, تو امید کرتے ہیں کہ یہ اس کو آپ اپنے شو کا حصہ بنائیں گے. تو بالکل جی, بڑی مہربانی ہے آپ کی, نائس آف یو, تھینک یو ویری مچ. یہ اکثر ہمارے شو کا حصہ بنتا رہے گا اور میں نائس آف یو تھار از واٹ ریئلی میٹرس کہ آپ نے ہم کو یاد رکھا. اس کے علاوہ میں اس سے یہ شو کا کریڈٹ لے نہیں سکتا کیونکہ اس شو میں بہت سارے تین ایلیمنٹس ہیں جن کو کریڈٹ جاتا ہے. ایک ریڈیو آزاد جنہوں نے یہ پلیٹ فارم دیا ہم کو تاکہ ہم یہ شو کر سکے. اس کے بعد ایک نامی گرامی شخص ہیں, آپ لوگ ان کو بہت اچھی طرح جانتے ہیں, پاکستان ٹیلی ویژن کے بہت بڑے اسٹار, اور بہت جلد آپ ان کو اسکرین پہ دیکھ پائیں گے. پھر آپ کہیں گے او اچھا یہ ہیں وہ, نام ہے ان کا ناصر اقبال صاحب, جو کہ اچھی اردو میں اس شو کو عکس بند کرتے ہیں اور پھر یہ شو پہنچتا ہے. اپنا جب وہ سارا نوک پلک سنوار لیتے ہیں اس کی, تو پھر یہ پہنچتا ہے ٹی وی ون کے پاس. یہ تین پلیٹ فارمز, اور ان تینوں پلیٹ فارم کے بنا اور ناصر اقبال صاحب کی اس, اینڈ آئی ریئلی وانٹ ٹو شو مائی گریٹیٹیوڈ فار ہز ہارڈ ورک اینڈ ڈیڈیکیشن اینڈ آلسو انڈرسٹینڈنگ دا ریزن اینڈ دا کانٹینٹ آف دا شو, اور ہمارے ساتھ رہنے کا بہت بہت شکریہ. اس کے علاوہ کچھ اور چیزیں بھی ہیں جو میں ساتھ ساتھ اس کے بارے میں بات کرتا جاؤں گا, لیکن اب ہم آتے ہیں پروگرام کی طرف. ٹاپک ہے بڑا اچھا. یہ میرا دعویٰ ہے کہ اگر میں ان باتوں کو 15 یا 20 سال کی عمر میں سمجھ جاتا, تو اب تک کی جو میری عمر گزری ہے اور جس میں تقریباً میں نے 15 سال ویسٹ کیے ہیں, یہ 15 سال بچ سکتے تھے اگر میں یہ سمجھ جاتا کہ میں زندگی کی کون سی ایسی چیزیں ہیں جس کو کنٹرول کر سکتا ہوں اور کون سی ایسی چیزیں جس کو میں نہیں کنٹرول کر سکتا, تو میں بہت سارا اپنا ٹائم اینڈ ایفرٹ ویسٹ ہونے سے بچا لیتا. اب بھی کسی کتاب میں آپ میرا نہیں خیال اس سبجیکٹ کے بارے میں اتنی باتیں سن پائیں گے جتنے آج کے اس شو میں سن پائیں گے, کیونکہ بہت ساری ایسی باتیں ہیں جن کو لوگوں نے چھوا تک نہیں, کیونکہ وہ سوچنا ہی نہیں چاہتے اس بارے میں, موٹی موٹی بات کر کے آگے نکلنا چاہتے ہیں. لیکن آج ہم بہت سارے ایسے انکنٹرولیبل فیکٹرز کے بارے میں بات کریں گے جس کو کنٹرول کرنے میں ہمارے آبا و اجداد نے اور ہم نے زندگی ضائع کی ہے, اور ہمارے بچے بھی زندگی ضائع کریں گے وہ, کیونکہ ہم ان کو سمجھا نہیں پا رہے. اور بہت ساری ایسی چیزیں جن کے بارے میں ہم نے کبھی سوچا ہی نہیں کہ یہ کنٹرول ہو سکتی ہیں, ان کے بارے میں کریں گے بات. اور میں چاہوں گا, اور ایک امپورٹنٹ بات, یہ شو نصابی کتابی باتیں کرنے کا نہیں ہے, یہ شو ایک دوسرے کو امپریس کرنے کا یا راستہ دکھانے کا نہیں ہے. یہ شو ہے ہماری زندگی جو ہم نے گزاری ہے, اس کا نچوڑ کیا ہے وہ ہم ایک دوسرے کے ساتھ شیئر کر رہے ہیں. یہ زندگی وہ کتاب ہے جو ہم نے لکھنی ہے, اور اپنے کے بعد جو آنے والے لوگ ہیں ان کے ہاتھ میں تھمانی, اور ہم نے اس دنیا سے نکل جانا ہے. کسی کا کسی پر کوئی احسان نہیں ہے, لیکن سروس یہ ہے کہ ہم ایک دوسرے کے سوالوں کے جواب ڈھونڈنے میں ایک دوسرے کی مدد کریں, اور اس سے ہمیں اپنے سوالوں کے جواب بھی مل جائیں گے. آج کا ٹاپک کنٹرولیبل اینڈ انکنٹرولیبل فیکٹرز آف لائف کے بارے میں ہم بات کریں گے, اور شو کے لیے نمبر آپ کے پاس اسکرین پہ ہے جی. اور میں چاہوں گا, آپ لوگوں کو لگتا ہوگا کہ یہ وقت بہت کم ہے, جیسے بہت سارے لوگوں نے کال کر کے کہا 45 منٹس از ناٹ انف. ایک تو 45 منٹس ایکچولی سمجھ جائے ایک بار بندہ بھی اگر بات, جو میں ہوں, تو بہت زیادہ ہے, اور اگر نہ سمجھیں تو 2 گھنٹے ہوتے ہیں اس شو میں. سینٹرل ٹائم جو ہے ٹیکسس ڈیلس, جہاں پہ ہم لوگ ہیں, ڈیلس ٹیکسس کا, 4 PM to 6 PM 2 گھنٹے کا یہ شو ہے جس میں آپ لوگ کال ان کر سکتے ہیں. اس کا 1 گھنٹہ آپ کو ٹی وی ون پہ سننے کو ملتا ہے یا دیکھنے کو ملتا ہے. سو باقی میں آپ لوگ ریڈیو آزاد .us پہ جا سکتے ہیں منڈے ٹو فرائیڈے 4 PM to 6 PM ہم رہتے ہیں آپ کے ساتھ. ہمارا آئی فون ایپ ہے ریڈیو آزاد کے نام سے, اگر آپ وہ ڈاؤن لوڈ کرنا چاہیں تو بھی آپ ہمیں سن سکتے ہیں اور ہمارے ساتھ کنٹریبیوٹ کر سکتے ہیں اس شو میں. ٹھیک ہے جی, اسٹوڈیو پہ بھی हम लोग बैठे हैं और आपकी कॉल्स का इंतजार करते रहेंगे। वो लोग जो इस नंबर पे कॉल करते हैं जो स्क्रीन के ऊपर है, अगर ये कनेक्ट हो जाता है तो हम आपको ऑन एयर ले लेते हैं, अगर ये कनेक्ट बाद में होता है शो के बाद तो ये मेरे फ़ोन पे कनेक्ट हो जाता है। सो आप जो भी जब भी ये शो देखें तो आप अपने कॉमेंट्स के लिए मुझे कॉल ज़रूर कर सकते हैं, मैं खुद ही उठा लिया करूँगा। एक दूसरी बात यह है कि ये जो नंबर आप लोग अभी तक एक कन्फ्यूजन है जो मैं क्लियर करना चाहता हूँ वो ये है कि ये शो जब आप सुन रहे होते हैं तो ज़्यादातर लोग आप सुनते हैं 6 PM to 7 PM, लेकिन ये शो रिपीट किया जाता है जहाँ पे भी आप हैं, जिस सेंट्रल या ईस्टर्न वेस्टर्न टाइम के अंदर आप हैं उसमें फिर रात को ये 10 से 11 बजे, कहीं 9 से 10 बजे, कहीं 11 से 12 बजे आप इसको देख पाते हैं। तो आप उसी दिन फ्राइडे को ये भी देख सकते हैं और सैटरडे को सेंट्रल टाइम के हिसाब से 12:30 बजे दोपहर को भी आप देख सकते हैं। ठीक, और बाकी इन्फॉर्मेशन के लिए रेडियो आज़ाद की फेसबुक पेज है जी, और TV1 आपको इन्फॉर्मेशन देता रहेगा। सो लेट्स टॉक अबाउट द शो। कोई है हमारे साथ? हेलो, अस्सलाम वालेकुम। जी मैम, वालेकुम सलाम।
जी जनाब, बहुत गजब का टॉपिक है, उस पे तो घंटों बोला जा सकता है।
बिल्कुल।
मैं अपनी उससे बात कर रही थी पाकिस्तान में, मैं उसको वही कह रही थी यार जिंदगी इस तरह जीनी चाहिए और ये करना चाहिए और जब तक हम जिंदा हैं तो ये मेरे ख्वाब हैं। कहने लगी वो कि सबसे पहले तो मसला ये है कि हम ईस्ट में सिस्टम में रहते और हमारे फैसले हमारे नहीं होते, ना हमारी फैसले बल्कि ये कम्बाइंड फैसले होते हैं। मसलन उनकी जिंदगी में उनके दादा और चाचा ने उनकी शादी का फैसला किया और उनको आज तक वो शादी निभानी पड़ी, क्योंकि वो रिश्ता नहीं तोड़ना चाहती थी और वो पूरी जिंदगी खुश भी नहीं रही। तो ये मुझे समझा रही थी कि जिंदगी हमारी जब हम वहाँ रह रहे हैं तो बहुत सारे ऐसे अनकंट्रोलेबल फैक्टर्स हैं जो हमारी लाइफ को इफेक्ट तो करते हैं, लेकिन हम राइट टाइम पे ना स्टैंड ले सकते हैं, ना खड़े हो सकते हैं, ना हम अपनी जिंदगी का फैसला खुद से कर सकते हैं।
गुड पॉइंट।
तो उस सूरत में क्या किया जाए?
ठीक है, बहुत अच्छे, नाइस ऑफ यू मैम। और आपने अपने कॉमेंट जरूर देने हैं कि क्या कंट्रोलेबल है आपके ख्याल में और क्या कंट्रोलेबल नहीं है, वो भी बहुत इंपॉर्टेंट है। और आपका सवाल जो है कि क्लोज नेट फैमिली सिस्टम में रहते हुए जो भी फैमिली के वैल्यूज होते हैं, जो डिसीजंस लिए जाते हैं जिनका आपकी जिंदगी पर असर होता है और आपको वो चीज़ें करनी पड़ती हैं, और जब वो आप करते हैं तो उनके कॉन्सिक्वेंसेज जो होते हैं वो आपके साथ परमानेंटली अपनी जिंदगी से अटैच हो जाते हैं, तो इसमें क्या कंट्रोलेबल है और क्या कंट्रोलेबल नहीं है, बहुत अच्छा सवाल, प्रैक्टिकल सवाल, प्रैक्टिकल बातें किया करें, सीधी बात, सीधा पॉइंट, सीधा सवाल और सीधा जवाब। लोगों को भी मेहरबानी होगी अगर इसके ऊपर कोई बात करना चाहे तो जरूर करें, हम आके जरूर इस पे कमेंट करते हैं। जी हेलो, यू ऑन द एयर।
अस्सलाम वालेकुम आजाद जी, कैसे हैं?
जी और इस्लाम, आप ठीक हैं?
जी जी बिल्कुल ठीक ठाक। वेरी इंपॉर्टेंट टॉपिक। ये मैं कहना चाहूंगी कि जो ज्यादातर चीजें जो हमारे कंट्रोल में होती हैं हम इस पर काम नहीं करते, और जो अनकंट्रोलेबल होती हैं इसको हम कंट्रोल करने में अपनी पूरी उम्र जाया कर देते हैं, क्योंकि लोगों को ये पता ही नहीं होता है कि कौन सी चीजें कंट्रोलेबल हैं और कौन सी अनकंट्रोलेबल हैं। लेकिन सिर्फ इतना पता होता है कि जो कौन से काम हैं सिर्फ रब के हाथ में हैं, लेकिन अगर हम चाहें तो समझदारी से एक बैलेंस जिंदगी गुजार सकते हैं। और ये सवाल, एक सवाल था आपसे आजाद जी, वो ये था कि अगर हमें पता होता है बहुत से लोगों को कि ये हुक्मे रब्बी है और इसमें अल्लाह की मर्जी शामिल है, तो फिर भी हम लोगों के दरमियान इतनी मुश्किलें और रुकावटें क्यों पैदा करते हैं?
बहुत अच्छा पॉइंट, नाइस ऑफ यू मैम, थैंक यू वेरी मच। और मैं साथ साथ ये भी चाहूंगा कि हम लोग बात करें, ये दोनों सवाल बहुत अच्छे हैं कि अगर हमें ये समझ आ जाए कि इस चीज़ में अल्लाह की मर्जी है तो फिर हम अपनी हुज्जतें या उसके ऊपर अपने मसाइल क्यों खड़े करते हैं, ये दोनों सवाल बहुत अच्छे हैं, लेकिन फिर भी मैं चाहूँगा कि हम लोग टॉपिक जो है ना उसकी तरफ भी जरूर आए, इनके सवाल में सवालों के जवाब में चलते चलते देता रहूँगा, लेकिन टॉपिक मैं चाहता हूँ कि आप लोग, क्योंकि हम यही कह रहे हैं कि हम लोग नहीं समझते, तो क्लियर कट समझाना है कौन सी चीज़ें हैं जो कंट्रोलेबल हैं और कौन सी चीज़ें जो बिल्कुल कंट्रोलेबल नहीं हैं। अगर हम इस पर पहले बात कर लें तो बहुत आसानी हो जाएगी। सीक्वेंस हमेशा याद रखें, जिंदगी गुजारने के लिए, सवाल जवाब करने के लिए, खत लिखने के लिए, ऊपर सलाम दुआ, नीचे मेन बॉडी और नीचे कंक्लूजन, बिल्कुल इसी तरह कॉन्टिन्यूटी कमाल चीज़ है, अगर हम इसको समझ जाएं जिंदगी आसान हो जाएगी। सो पहला सवाल, कौन सी चीज़ें अनकंट्रोलेबल हैं और कौन सी चीज़ें आपके ख्याल में کنٹرولیبل ہیں, پہلے اس کے بارے میں بات کرتے ہیں. کوئی ہے ہمارے ساتھ لیئر آن دی ایئر؟
السلام علیکم.
جی وعلیکم السلام. میں
آپ بہت ایمفیسس ڈالتے ہیں کہ کیا چیزیں کنٹرولیبل ہوتی ہیں اور کیا چیزیں انکنٹرولیبل ہوتی ہیں. آئی تھنک ان مائی اوپینین کپل آف تھنگز دیٹ آر دیٹ کین ناٹ بی کنٹرول آر ہاؤ پیپل آر گوئنگ ٹو ریئیکٹ, ان کے ایکشن اینڈ واٹ دے آر تھنکنگ.
ٹھیک ہے.
اینڈ یو کین اونلی کنٹرول یور اون ایکشنز اینڈ تھاٹس بٹ ناٹ ہاؤ دی ادر پرسن از گوئنگ ٹو ریسپونڈ.
اور یہ عجیب بات ہے کہ میں نے آج تک زندگی میں کبھی کسی ایسے بندے کے ساتھ کام نہیں کیا یا میں اس کو جانتا نہیں ہوں جس کی تھنکنگ کو میں نہ پہچانتا ہوں یا میں اس کے ریئیکشن سے پہلے سے واقف نہ ہوں. یہ عجیب بات ہے بٹ اس کے بارے میں بھی ہم بات کرتے ہیں آگے.
But then that is you're very rare in that respect because majority of us cannot predict that.
آپ یہ دیکھیں, اگر آپ یہ سمجھیں کہ کوئی بندہ لاجیکل ہے تو آپ جب بھی اس سے اوور ایموشنل ٹائپ بات کریں گی تو آپ کو ایگزیکٹلی پتا ہے اس کا کیا ریئیکشن ہوتا ہے. ایک آدمی جو ہے وہ ایموشنل ہے اور آپ اس سے لاجک کی بات کریں گے تو آپ کو ایگزیکٹلی پتا ہے کیا ہوگا. ایک آدمی اگر جن چیزوں پہ ٹک آف ہوتا ہے یا اس کی کمزوری ہیں وہ چیزیں, مثلاً ایک آدمی چپکلی سے ڈرتا ہے اور آپ چپکلی اس کے سامنے رکھیں گے تو آپ کو ہمیشہ پتا ہوگا کہ اس آدمی کا اس پہ کیا ریئیکشن ہوتا ہے.
سو
یہ ہمیں لگتا ہے کہ ہمیں یہ چیزیں نہیں پتا, بٹ ایک حد تک آپ کا پوائنٹ بھی ٹھیک ہے کہ لیکن اس کو اگر آپ براڈر اس میں ڈالیں نا کہ فری ول کی وجہ سے, کیونکہ آدمی کسی وقت کچھ بھی کر سکتا ہے اور کہہ سکتا ہے اور اس کا کوئی کنٹرول میکنزم نہیں ہے, اس لیے یہ انپرڈکٹیبل بات ہے اور انکنٹرولیبل فیکٹرز میں آ جاتا ہے. ٹھیک ہے
جی. دوسری چیز یہ کہ آپ اپنے ایکشنز کنٹرول سکتے ہیں بٹ یو ہیو نو آئیڈیا اباؤٹ دی آؤٹ کم اینڈ ا لاٹ آف اس آر آلویز تھنکنگ اباؤٹ دی آؤٹ کم رادر دین دی پروسیس.
ویری امپورٹنٹ. پروسیس جب تک نہیں ہوگا نا, سسٹم جب تک نہیں بنے گا اور جب تک ہم سسٹم کو فالو نہیں کریں گے تب تک اس کا آؤٹ کم کے بارے میں پرڈکٹ کرنا بالکل عجیب سا اوور آپٹیمزم کی بات ہے, اس کا ریالٹی سے کوئی تعلق نہیں ہوتا. تو یہ پوائنٹ بھی بہت اچھا ہے آپ کا. کوئی کوشچن
اور دوسری چیز آپ سے مجھے یہ پوچھنا تھا کہ اگر ہم اس پہ دھیان نہیں دیں تو اس کی کانسیکوینسز کیا ہوتی ہیں؟ If we do not separate out in our minds about controllable and uncontrollable factors, what will be the consequence and effect on our life?
آپ نے حق ادا کر دیا اس شو کا اور اس شو کا کانٹریبیوٹر اور لسنر ہونے کا. تھینک یو ویری مچ میم. یہ بات کہ اگر ہم نہیں سیکھتے کنٹرولیبل اور انکنٹرولیبل کیا ہے تو کانسیکوینسز کیا ہوں گے, بہت اچھی بات. ہیلو یور آن دی ایئر.
ہمارے پیارے آزاد جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
سر یہ تو آپ مجھے ایک بندے کو کہہ رہے ہیں, سو سینکڑوں سننے والے اور دیکھنے والے کہہ رہے ہوں گے ہمارے پیارے خلیق صاحب آپ بتائیے آپ کا کیا حال چال ہے.
میرے پیارے دوست, کتنا پیارا تمہید باندھتے ہیں آپ, بیوٹیفل ٹاپک سلیکٹ کرتے ہیں. ہاؤ لکی وی آر دیٹ یو آر گائیڈنگ اس, یو آر ٹیلنگ اس ہاؤ ٹو لیو پراپرلی ان دس ورلڈ, یو نو.
میں تو سر آپ کو کیا گائیڈ کروں گا, میں تو اپنا راستہ گھما ہوا میں وہ ڈھونڈ رہا ہوں.
نہیں, آئی تھنک وی آل ہیو ٹو سرچ آور پاتھ آور سیلفز. کیوں؟ اس لیے کہ اللہ جس نے یہ کریٹ کیا ہے یونیورس, ہی کنٹرولز ایوری تھنگ
سر,
اور اس نے ہمیں سرٹن فیکلٹیز دی ہیں. ایک تو ہمارا ہارٹ ہے اور ایک ہمارا مائنڈ ہے. دو چیزیں اتنی بیوٹیفل دی ہوئی ہیں کہ اس کو استعمال کر کے آپ دیکھ سکتے ہیں, سمجھ سکتے ہیں کہ کیا کیا چیز ہمارے کنٹرول میں ہے. اللہ تعالیٰ نے کچھ چیزیں ہمیں کنٹرول کے لیے دیے ہیں, ان دونوں کو استعمال کر کے وی کین فوکس اور لائف, وی کین لیو اے ویری ہیپی.
تھوڑی سی روشنی ڈالنا چاہیں گے کیونکہ وہی ہارٹ اور مائنڈ ہم نے صدیوں سے استعمال کرنا چھوڑ دیا ہے. ہم لوگ زومبیز ہیں ایکچولی, اس لیے آج تک ہمیں سمجھ نہیں آ رہا کہ کیا کنٹرولیبل اور کیا کنٹرولیبل نہیں ہے. ایون ہم جن چیزوں کے بارے میں کہتے ہیں نا کہ یہ انکنٹرولیبل ہے, انہیں چیزوں کو کنٹرول کرنے کی کوشش کرتے ہیں اور اسی میں پھر ہمیں نہیں سمجھ پاتے اس بات, کیونکہ کنڈیشننگ ایسی ہو چکی ہے. ہمیں کچھ چاہیے, اب وہ آگے سے مل نہیں سکتا, لیکن اس کو چاہنے کے چکر میں ہم نے زندگی اپنی گزار دینی ہے یا پھر ہم بیٹر ہو جاتے ہیں. سو کچھ دو چار چیزیں بتانا چاہیں گے کہ آپ کے خیال سے جو نہیں کنٹرول ہو سکتی.
نہیں, بہت سی چیزیں ایسی ہیں کہ جو بتنے کے, دیکھیں نا, میں تو علامہ اقبال کا میموریل ہائی اسکول میں پڑھا تھا. علامہ اقبال کا بچپن سے اس وقت سے ہی مطلب پیروکار ہوں, بڑا اچھا انہوں نے لکھا تھا. ایک ان کا شعر تھا, کھول آنکھ زمین دیکھ, فلک دیکھ, فضا دیکھ, مشرق سے ابھرتے ہوئے سورج کو ذرا دیکھ. تو مطلب یہ ہے کہ اللہ کی جو کائنات بنائی ہوئی ہے, اس میں انسان بیسٹ تخلیق ہے اس کی, اور اس میں ہر انسان کو یونیک کریکٹرسٹک دیے ہوئے ہیں. ان کو اگر استعمال کریں گے So you know what to control and what not to control.
Nice of you, sir. Thank you very much. On this beautiful thought, we are going to take a short commercial break. Or ये हमारा जो वर्ड ऑफ स्पॉन्सर है बहुत इंपॉर्टेंट है जी, उसकी वजह से हम आप तक पहुंचते हैं. सो एक कमर्शियल ब्रेक लेते हैं, वापस आते हैं, हम क्लियर कट बात करेंगे कौन सी चीजें अनकंट्रोलेबल हैं और कौन सी कंट्रोलेबल. जब तक हम लोग क्लियर बात नहीं करेंगे तब तक हमें कुछ नहीं समझ आना है. ये लोगों पर ये रिस्पॉन्सिबिलिटी डाल के कि उन्हें समझ जाना चाहिए, ये इस तरह इट्स नॉट गोना कट इट. इसी की वजह से हम लोग अपनी जिंदगियों में बहुत सारा फ्यूटाइल एफर्ट या फ्यूटल एफर्ट जो है वो किए चले जा रहे हैं. आई कम बैक. नाइस ऑफ यू सर, थैंक यू वेरी मच, अ ग्रेट पॉइंट. और आते हैं जी मकसद की बात की तरफ. और जितने भी सवाल अब तक पूछे गए हैं पहले सेगमेंट में, उनके सारे जवाब इसके अंदर जो है वो जम भी कर दिए जाएंगे इंशाल्लाह. और बाकी हम लोग डिस्कस करते रहेंगे पॉइंट्स को. सबसे पहला अनकंट्रोलेबल फैक्टर, जीन्स. किस से पैदा होते हैं आप, ये आप डिसाइड नहीं कर सकते. किस रिलीजन में पैदा हो रहे हैं आप डिसाइड नहीं कर सकते. माँ बाप कौन होंगे नहीं डिसाइड कर सकते. प्री जेनेटिक डिस्पोजिशन क्या होगी आप डिसाइड नहीं कर सकते. ठीक, उसके अलावा स्किन कलर क्या होगा. अब हर बंदा कहेगा जी हमें तो पता है कि हम स्किन कलर नहीं बदल सकते, तो इसको कहने की क्या जरूरत है. पता सबको है. अगर सबको पता है, मुझे भी पता है, आपको पता है और सारी दुनिया को पता है कि स्किन कलर नहीं बदल सकते, तो दुनिया में सबसे ज्यादा स्किन केयर की जो क्रीम है वो रंग गोरा करने वाली क्यों है, स्पेशली हमारी साइड पे. ठीक, ये बिल्कुल ऐसा है. लोग कहें जी हमें तो स्ट्रेस होता ही नहीं, हमें तो बड़ी अच्छी नींद आती है. बल्कि सभी ऐसे सोते हैं, स्ट्रेस तो इर्द गिर्द है ही नहीं. अगर ये है तो फिर नंबर्स क्यों बता रहे हैं कि दुनिया में सबसे ज्यादा बिकने वाली दवाई जो है वो स्ट्रेस रिलीज करने के लिए है. और दूसरी बड़ी मेडिकेशन का जो बिजनेस है वो है नींद दिलाने वाली गोलियों का. तो आप जो मर्जी कहते रहे, नंबर्स क्या कहते हैं, नंबर्स झूठ थोड़ी बोल रहे हैं, अरबों खरबों डॉलर्स थोड़ी झूठ बोल रहे हैं. सो बिल्कुल इसी तरह हमने समझना है, कहना नहीं है, बिलीव करना है और उस पर अमल करना है. दूसरी बात, हाइट हमारी कितनी है. फिर भी हम लोग सारी जिंदगी, मैंने आज भी इस उम्र में भी देखा है, 50 साल की उम्र में भी जो लोगों का कद छोटा है या मीडियम भी है या अच्छा खासा लंबा भी है, वो आज भी इनसिक्योर हैं. और किसी बंदे को भी खड़ा देखते हैं तो साथ या तो हीले पहन लेते हैं या फिर ऊपरी जगह होके खड़े, हालांकि बहुत अकॉम्प्लिश लोग हैं, दुनिया को उनको फॉलो करना चाहिए. ठीक, उसके अलावा एनवायरमेंट, बचपन का एनवायरमेंट. जब हम पैदा होते हैं हमें नहीं पता क्योंकि हम कहाँ पैदा हुए, माशरा कौन सा है, सोसाइटी कौन सी है. स्कूलिंग शुरू की जो है वो हमारी मर्जी से पूछ के हमें माँ बाप स्कूल में नहीं डालते हैं. सो वो एक हद तक वो तमाम चीजें अनकंट्रोलेबल फैक्टर हैं. उसके बाद एक दो तीन और चीजें, नेचुरल क्लैमिटीज, जो कुदरती आफात होती हैं ना, ये अनकंट्रोलेबल फैक्टर हैं. जमीन की जो प्लेट्स हैं उसकी वजह से, जो आतिशफशां होते हैं उसकी वजह से, सुनामी जो होते हैं उसकी वजह से, बहुत सारी ऐसी चीजें हैं. गो हम अपनी पूरी कोशिश कर रहे हैं कि वो आते रहें क्योंकि ग्लोबल वार्मिंग और बाकी कामों में हम जितना हिस्सा डाल सकते हैं हम कर रहे हैं. बल्कि लोग मानते ही नहीं आजकल के ज़माने में कि ग्लोबल वार्मिंग भी कोई चीज़ होती है. लोग ये भी नहीं मानते कि न्यूक्लियर, जब आप उनको टेस्ट करते हैं तो उससे आप ज़मीन के साथ क्या कर रहे हैं, वो हम नहीं मानते. लेकिन क्लाइमेटीज़ ज़्यादातर जो इससे पहले आती रही हैं और अब भी आती रहेंगी एक हद तक, वो अनकंट्रोलेबल फैक्टर है. उसके अलावा कोइंसिडेंसेस, इत्तफाक पे किसी बंदे का कोई कंट्रोल नहीं है, इत्तफाक होते हैं. उसके अलावा एज, जो पैदा हो गया है उसको एज करना ही करना है. यू कैन एज ग्रेसफुली बट बूढ़ा होने से आपको बचा कोई नहीं सकता एक उम्र में जाकर. ठीक, उसके बाद डेथ. ठीक, ये भी बड़ी जरूरी चीज है जिसके बारे में हम बात नहीं करते. उसके अलावा एनीथिंग दैट हैज गॉट एनीथिंग टू डू विद द एक्ट ऑफ गॉड या फिर विल ऑफ गॉड, जिसमें रब की मर्जी शामिल हो जाए, वो चीजें उसमें हमारी मर्जी नहीं है. और एक और चीज जो हम नहीं समझते, हर वो चीज जिसमें किसी दूसरे इंसान की फ्री विल शामिल हो गई है, यू कैन नेवर बी सर्टन अबाउट इट. लोग किसी वक्त कहीं पर कुछ भी कर सकते हैं, कुछ भी डिसाइड कर सकते हैं, कोई रिश्ता भी टूट सकता है, कोई डील हे वायर हो सकती है. सो जिसमें दूसरा बंदा इन्वॉल्व है आप उसके बारे में सर्टन नहीं हो सकते. आप एक कैलकुलेटेड रिस्क ले सकते हैं लेकिन कन्फर्म नहीं हो सकते. इस किस्म की और भी बहुत सारी चीजें हैं जिसके बारे में कहा भी जाता है और समझा भी जाता है. अब आते हैं कंट्रोलेबल फैक्टर्स कौन कौन से हैं, क्या चीज़ें कंट्रोल हो सकती हैं, क्योंकि हम लोग अक्सर नहीं समझते कि ये चीज़ें कंट्रोल हो सकती हैं, लेकिन उस उसको जानने से पहले हमें दो चीज़ें जानना बहुत ज़रूरी हैं, तीन चीज़ें होती हैं। एक होती है इंस्टिंक्ट, जबिल्लत जिसे कहते हैं उर्दू में, एक होती है नेचर, ठीक है, जो कि आपके अंदर इनबिल्ट होती है। तीसरी, जबिल्लत भी कंट्रोलेबल नहीं है, जबिल इंस्टिंक्ट, मसलन आपकी आंख के सामने एकदम मक्खी आ जाएगी, नुकसान उसको डर, जैसे ही उसको परसीव करेगी वो खुद बहुत बंद हो जाएगी। जिस्म एक्सीडेंट हो गया आपका, खून बह रहा है, जिस्म सबसे पहले कोशिश करेगा सिस्टम को शट डाउन करके खून रोकने की कोशिश करेगा ताकि आपको बचा सके। ये कुछ चीज़ें आपके जिस्म, हमारे एक दोस्त थे डॉक्टर साहब थे, गैस्ट्रोएंटरोलॉजिस्ट थे, वो कहते थे कि अगर कोई सर्जरी कर रहा हो डॉक्टर, कोई सर्जन, और अगर वो गट को छेड़ दे तो गट बड़े टाइम लगाता है फिर अपने वापस आने में, बिकॉज गट हैज़ अ माइंड ऑफ इट्स ओन। सो कुछ चीज़ें जो हैं वो जबिल्लत के अंदर शामिल है, ठीक, जैसे खबरदारी है ना, ये जबिल्लत के अंदर शामिल है, आप खबरदार हो जाते हैं, एकदम अलर्ट हो जाते हैं। इस तरह नेचर, नेचर नहीं बदल सकती है। मसलन शेर जो है उसकी नेचर है गोश्त खाना, आप शेर का एक दिन का बच्चा ला के अपने पास रख लें, सारी जिंदगी उसको वेजिटेबल्स खिलाते रहें, घास फूस खिलाते रहें, जिस दिन उसने गोश्त को मुंह मार लिया, शेर साहब जो है ना वो नॉन वेज हो जाएंगे, वो वेजिटेरियन नहीं रह सकेंगे, क्योंकि नेचर है उसकी, जबिल्लत में ही शेर का झपटना भी है, शेर का लड़ना भी है और शेर का मरना भी है। सो इसको समझना भी हमारे लिए बहुत जरूरी है। हाँ, बाद में चॉइस इंसान में ही इसमें चॉइस हो सकती है, ये वेजिटेरियन और नॉन वेजिटेरियन वाली। इसी में एक और चीज़ है जो हम बहुत कंफ्यूज करते हैं, लेकिन हम उसके बारे में बाद भी बात कर सकते हैं। जो आदमी जिसकी नेचर में झूठ हो, गुट्टी में झूठ हो, फरेब हो, दो नंबरी का काम हो, वो आदमी कभी नहीं बदल सकता। ये मेरी अपनी ज़िंदगी का एक्सपीरियंस है, मेरे फादर की 90 साल की ज़िंदगी का एक्सपीरियंस है, और उनके अबू की जितनी भी लंबी दिए, ये हम तीनों इस कंक्लूजन पे पहुंचे कि 200 साल में हमने ये ज़रूर सीख लिया कम से कम कि इंसान नहीं बदलता होता, ठीक। वो खुद उसका, अगर वो बदलना चाहता है तो फिर वो खुद बदलेगा, वो उसके फिर बड़े टेस्ट ऑफ टाइम होंगे। लेकिन चोर को, चोर कहते हैं ना, चोर चोरा चोरी से जाए, हेरा फेरी से नहीं जाता। अब आते हैं तीसरी चीज़, हैबिट्स, आदत, कंट्रोलेबल हैं, बदली जा सकती हैं। मसलन बिसार खोरी, बहुत, अगर आप बहुत ज़्यादा खाते हैं और आप खा के हलकान हो रहे हैं, तो या आपको ये बीमारी है या फिर आप इस पर कंट्रोल पाया जा सकता है, इसको बीमारी का इलाज करना पड़ेगा। कोई लोग जो नशा करते हैं एक हद तक, सिगरेट से जब शुरू करते हैं या बाकी चीज़ें, सिगरेट गेटवे है, आप सिगरेट मत पिए। मैं आपको 100% बता सकता हूं, अगर आप सिगरेट नहीं शुरू करेंगे ना तो आप कम से कम चर्स नहीं शुरू कर सकते, क्योंकि डालेंगे पिएंगे कैसे। सो ये मेरा अपना एक्सपीरियंस था, मैंने क्योंकि सिगरेट नहीं शुरू किया, इस बात की वजह से मैं गांव में बचपन में समझा था कि इससे बचने का बाकी चीज़ों से एक ही तरीका है। हालांकि बाद में हमें लोगों ने बहुत कहा, जी फौज में भी सारी दुनिया पीती, आप भी शुरू हो जाएंगे, लेकिन हम दो दोस्त नहीं चले इस काम पे, बाकी सब चले इस काम पे। तो ये भी अपने इख्तियार में है कुछ चीज़ें। उसके अलावा वक्त ज़ाया करें या ना करें, कुछ लोगों की हैबिट होती है वक्त ज़ाया किए जाते, ये भी आप, ये आदत। उसके अलावा इल्म हासिल करें या ना करें, अपने बारे में, दुनिया के बारे में, रब के बारे में, ये आपकी मर्जी है। ये अगर ये आदत है आपकी तो बदली जा सकती है। लेजी होना आदत है, बदली जा सकती है, ठीक। इसी तरह सब चीज़ों को फ्रॉड कहना आदत है। ये एक फैशनेबल स्टुपिडिटी है कि जो चीज़ आपको समझ नहीं आती आप कहते हैं सब फ्रॉड है, ऐसे नहीं होता। कोई लोग हैं हमारे साथ, तो ये बाकी और भी बहुत सारे पॉइंट हैं जो कि ये तीन चीज़ें बताना ज़रूरी था कि इंस्टिंक्ट, नेचर और हैबिट्स में से हैबिट बदलाई जा सकती हैं। नेचर नहीं बदलती है इंसान की या जानवर की, किसी भी की बात करना चाहें आप तो कमेंट ज़रूर दे सकते हैं, उस पर बात हो सकती है। और इंस्टिंक्ट्स जो हैं, क्योंकि ये इंसान के साथ पैदाइशी तौर पर साथ पैदा होती हैं, साथ आती हैं। फिर कुछ और पॉइंट्स हैं, वापस लेते हैं, लेकिन उससे पहले कॉलर है हमारे पास, कॉलर्स का हक पहले बनता है। जी हेलो, यूरोन दिए,
हेलो, अस्सलाम वालेकुम।
जी और इस्लाम है,
मैं इस टॉपिक पे एक और पॉइंट देना चाहूंगी कि वेस्ट को अगर आज देखा जाए तो ये प्रोग्रेस और यहाँ जो ये टेक्नोलॉजी हाईएस्ट इस वक्त पीक पे,
जी
यहाँ कई चीज पता है, मेडिकली प्रोग्रेस हो रही है और दूसरी चीजों में भी, लेकिन अगर आप लार्जर परस्पेक्टिव से देखें तो यहाँ पे तरक्की तो हो गई है, लेकिन आम अगर आप बंदों को देखें, उनकी जिंदगी को जायजा लें तो वो फूलों के बैल की तरह 9 to 5 वही आंखों से पट्टा बंधा हुआ है और 9 to 5 के ही चक्कर में लगे हुए हैं,
ठीक है।
ये नहीं सोच रहे कि क्योंकि वो इंडिपेंडेंटली जिंदगी गुजार रहे हैं और उनके बहुत सारे फैमिली अफेयर्स और फैमिली से दूर है, باوجود ان کی زندگی جو ہے اس میں خوشی, اس میں کنٹینٹمنٹ اور اس میں بہت ساری چیزوں کی کمی ہے
جی.
اور اس کے یہ اگر آپ دونوں چیزوں کو سائڈ بائی سائڈ رکھیں کہ انڈیپینڈنٹلی ہم زندگی گزاریں تو ہمارے کیا کنٹرولیبل اور انکنٹرولیبل فیکٹرز ہیں, اور اگر ہم کمبائن یا جوائنٹ اس میں رہیں تو اس میں جو فیکٹرز ہیں وہ کس طرح افیکٹ کرتے ہیں.
بہت اچھا پوائنٹ, بہت ہی اچھا پوائنٹ, بہت ویلڈ پوائنٹ. اور اس کے بعد میں ہم اس کو سوال کو ریوزٹ کرتے ہیں. کالر ہے ہمارے ساتھ ایک اور. ہیلو, یور آن دی ایئر.
جی السلام علیکم جناب آزاد صاحب.
جی سر. وعلیکم السلام. وعلیکم السلام سر.
دوست محمد میرا نام ہے, برمنگھم سے بول رہا ہوں.
جی سر.
کیسے مجاز شریف؟
اللہ کرم سر, بڑی مہربانی. آپ اتنی دور سے, وقت پتہ نہیں آپ کے پاس اس وقت تو میں رات کا کوئی.
بس حقیقت ہے میرا بھی آیا, میں اس دن اپنا فون کیا تھا تو بہن بولتی ہے کہ ایسا ہی جو ہے نا ہم پروگرام کرتے ہیں منڈے کو اور وینسڈے کو اور پتہ نہیں تھرسڈے کو یا فرائیڈے کو نا, تو آج ویسے ہی اچانک میں ایسے میں آ کہا آج تو آزاد صاحب آئے ہوں گے
سر,
تو بہت اچھا ٹاپک ہے آپ کا
سر.
لیکن یہ کہ میں تو ابھی شروع کیا ہے سننا جو ہے نا, میں ابھی کام سے آیا تو
بس سر. آپ برمنگھم سے سن رہے ہیں؟ برمنگھم سے سن رہے ہیں آپ, آپ کی بہت مہربانی ہے. اور آپ نے جیسے ہی ٹاپک کو سمجھ لیا, میں انتظار کروں گا آپ کی کال کی. نائس آف یو, تھینک یو ویری مچ دوست محمد صاحب, تھینک یو ویری مچ سر. اور اگر ہم بن جائیں دوست محمد کے تو میرا نہیں خیال اور کچھ رہ جاتا ہے پیچھے, لیکن اس کے لیے پہلے سیکھنا سمجھنا پڑے گا. کچھ اور پوائنٹس ہیں. یہ سوال بہت اچھا تھا جی, لیکن اس سوال کو ہم لوگوں نے غلط اس طریقے سے یوز کرنا شروع کر دیا کہ ویسٹ نے اتنی ترقی کر لی, اتنا کچھ پا لیا, تو ابھی بھی وہ گمے ہوئے ہیں. ٹھیک, تو ایسٹ میں ہمیں کیا پڑھایا جا رہا ہے کہ دیکھیں وہ سب کچھ پا کر بھی گم گئے ہیں, تو آپ سب کچھ پانے کے لیے نا ایسا کریں کہ دنیا کو چھوڑ دیں, اور یہ دنیا آپ کے لیے نہیں ہے, آپ کے لیے آخرت ہے. بالکل غلط اور بے بنیاد کانسیپٹ ہے. یہ دنیا بہت امپورٹنٹ ہے, رب نے اسی لیے اس دنیا کا کھیل کھیلا ہے, اس میں ہمارا رول رکھا ہے, اس میں ہماری پکڑ دکڑ رکھی ہے. سمپل سی بات سوچیں, جو لوگ یہ کہتے ہیں کہ رب کی مرضی کے بغیر پتہ نہیں ہلتا اور ہر چیز لکھی ہوئی ہے, ایک عام سے آدمی کا, میرے اور آپ جیسا آدمی, ایک چھوٹی سی دلیل سے اس کو رفع دفع کر سکتا ہے اور نل اینڈ وائڈ کر سکتا ہے. اور وہ یہ, اگر سب کچھ لکھا ہوا ہے تو پھر قیامت کا کیا ڈرامہ ہے بھیا؟ پھر کس بات کی دوزخ ہے اور کس بات کی جنت ہے؟ اگر لکھا ہوا ہے کہ آزاد صاحب جو ہیں وہ گنہ گار ہی رہیں گے اور دوزخ میں ہی جائیں گے, تو پھر میرے پہ جو چاہے ہو سو آپ کرے, ہم کو ابس بدنام کیا والی بات ہو جائے گی نا. تو یہ تو پہلا جملہ ہی غلط ہے جو بھی ایسے سوچ رہا ہے. رب کی ڈیوائن وزڈم ہے, وہ ایسے کیسے کر سکتا ہے؟ رب نے ہمیں بہت کچھ دیا ہے. اب آپ اس چھوٹی سی بات کو سمجھیے گا جس میں جو پتہ نہیں کیوں نہیں ہمیں سمجھ آ رہی اور بڑی کلیئر ہے. ایک طرف ایک آدمی آپ کو بولتا ہے کہ میں آپ سب کچھ لکھا ہوا ہے, ٹھیک ہے یہی کہتے ہیں نا, تو جو کچھ قسمت میں لکھا ہے وہ ملے گا, بالکل ٹھیک. ایک آدمی آپ سے یہ کہ پریکٹیکل بات سوچیں, ایک آدمی آپ سے یہ کہتا ہے کہ میں آپ کو $10 million دوں گا, کہہ کر وہ چلا گیا ہے, کب دے گا, کتنی عمر بعد دے گا, میں اس وقت زندہ بھی ہوں گا کہ نہیں, تو کیا میں ہاتھ پہ ہاتھ دھرا بیٹھا رہوں گا کہ وہ کب مجھے 10 million دے گا؟ دوسری طرف وہی آدمی آپ سے کہہ رہا ہے میں آپ کو $10 million دوں گا اگر آپ یہ 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 کریں, گڈ ول کے طور پہ میں آج سے آپ کو پر منتھ چیک لکھ کے دینے کو تیار ہوں, ہر مہینے آپ یہ یہ کرتے جائیں گے میں آپ کو چیک دیتا جاؤں گا اور پورے 10 million دوں گا. کون سی ڈیل لیں گے آپ؟ اٹس اے نو برینر. آپ وہی ڈیل لیں گے نا جس میں ابھی سے پیسے مل رہے ہیں, پھر آپ کو طریقہ بتایا جا رہا ہے کہ ایسے ایسے کرتے جائیں گے تو آپ کو پیسے ملیں گے. ایک طرف رب کہتا ہے کہ قسمت میں جو ہے وہ ملے گا, لیکن یہ کہیں نہیں کہا کہ ہاتھ پہ ہاتھ دھر کے بیٹھ جاؤ, یہ ہم نے خود سوچ لیا ہے. اور دوسری طرف وہ لکھ کر کہہ رہا ہے کہ انسان کے لیے وہی کچھ ہے جس کی اس نے صحیح کی, یعنی تمہارے لیے وہی کچھ ہے جو اس کی تم نے کوشش کی, تو میں کوشش کروں گا نا, اور وہ ساتھ ساتھ سب ملتا چلا جائے گا مجھ کو جو لکھا ہے. اور کم بیسک بات, اس پہ ایک پورا شو ہونا چاہیے کہ ڈیسٹنی اور فیٹ ہے کیا, کس کو پتا ہے کہ کیا لکھا ہے, سمجھ رہے ہیں نا آپ؟ جب پتہ ہی نہیں ہے کہ کیا لکھا ہے تو کوشش تو کریں نا, بیسک کانسیپٹ ہے یہ. مجھے نہیں, آج تک ڈیسٹنی نے کبھی کنفیوز نہیں کیا, مجھے فیٹ نے بچپن میں بھی کبھی کنفیوز نہیں کیا, کیونکہ اس میں کنفیوژن کی بات ہی نہیں ہے. رب, یاد رکھنے والی بات, اپنے وعدے کے خلاف نہیں کرتا, اور وہ کہہ رہا ہے کہ انسان کے لیے یہی کچھ ہے جس کی اس نے کوشش کی, تو پھر وہ ہے, وہ کلیئر کٹ ہے. صحیح, بالکل اسی طرح ہم نے اگلا ایک شو کرنا ہے, اور وہ شو بڑا سمپل ہوگا. دیکھیں ہم لوگ ایک بیمار قسم کی جذباتیت اور بیمار قسم کی عقیدت کا شکار ہیں. ہم نے رب کے نام پر کروڑوں لوگوں کو دنیا میں لوگوں نے مارا ہے. ایک ہی ریلیجن کی ایکسٹینشن تھی, اس کو ہم نے بہت سارے ریلیجن میں چینج کیا ہے. اس کے بعد ہم نے اس کے نام کے ساتھ بہت ساری چیزیں منسوب کی. اس کے نام سے لوگ ہمیں یوز کر رہے ہیں, ہمیں ڈرا رہے ہیں اور ہمیں سمجھ نہیں آ رہی ہے. رب کی اصل حقیقت پتہ ہے کیا ہے؟ کہ آپ رب کے بارے میں جانیں, اس سے آپ سیکھیں, اس سیکھی ہوئی چیز کو دنیا کی زندگی میں اس پہ عمل کر کے دیکھیں. عمل کرنے کے بعد اس کے ریزلٹس اس کے اوپر چھوڑیں اور اس سے پہلے برکت مانگیں. تو ہم شو کرنا ہے, دیکھیں کسی سے بھی عقیدت کرنے کی, کتاب سے عقیدت کرنی ہے قرآن سے تو اس سے سیکھا کیا میں نے, حضور پاک سے عقیدت کرنی ہے تو ان سے کیا سیکھا میں نے اور عمل کس پہ کیا, رب سے عقیدت کرنی ہے تو رب سے میں نے کیا سیکھا. اگلا ہمارا ٹاپک ہے, اور اب میں چاہوں گا کہ آپ لوگ لکھیں کہ آپ نے اپنے رب سے کیا سیکھا. کسی بھی مذہب میں آپ, کسی بھی فرقے میں آپ رب کو مانتے ہیں تب بھی, نہیں مانتے تب بھی, میری ریکویسٹ ہے ایک کاغذ پینسل لے کے یہ لکھیں کہ آپ نے اپنے رب سے کیا سیکھا. بات ہو رہی ہے جی آج کنٹرولیبل نان کنٹرولیبل فیکٹرز آف لائف کے بارے میں, اور ہم بات کر رہے تھے کہ جی کانسیکوینسز کیا ہوں گے. یہ اگر ہم نہیں جانتے کہ کنٹرولیبل اور انکنٹرولیبل فیکٹرز کیا ہیں زندگی, تو کانسیکوینسز کیا ہوں گے, یہ بہت ضروری ہے, ہمیں سمجھ آنی چاہیے اس کی. سب سے پہلا اور سب سے بڑا کانسیکوینس کیا ہوگا؟ نو کلیئرٹی آف بیسک کانسیپٹس آف لائف. مثلا اپنے بارے میں کچھ نہیں پتا چلے گا, اپنی زندگی کے بارے میں, رب کے بارے میں, محبت کے بارے میں, اپنی ویکنسز کے بارے میں, اپنی اسٹرینتھس کے بارے میں, بیسک کانسیپٹس کی ہمیں سمجھ نہیں آئے گی. فرینڈشپ کے بارے میں, یہ وہ چیزیں جس کے بغیر زندگی گزر ہی نہیں سکتی, ہمیں کلیئرٹی نہیں ملے گی کبھی. دوسری بات, ہر انسان جو اس دنیا میں پیدا ہوا ہے اس کے بعد ایک لمیٹڈ ٹائم ہے, عمر جسے کہتے ہیں, ٹھیک, اور عمر کے بھی حصے الگ الگ ٹائم ہوتا ہے. مثلا بچپن میں آپ کتنا کر سکتے ہیں, جوانی میں آپ کتنا زیادہ کر سکتے ہیں, مڈل ایج میں اور بڑھاپے میں آپ کیا کر سکتے ہیں, اس کے حساب سے لمیٹڈ ٹائم اور لمیٹڈ انرجی اور ایفرٹس ہوتی ہیں, وہ ضائع ہو جائیں گی. اس کے بعد کنفیوژن رہے گی, ہمیشہ کنفیوژن رہے گی, کیاوس رہے گا, لوگ ایسے کیوں کر رہے ہیں, میں ایسا کیوں کر رہا ہوں, یہ کیا ہو رہا ہے, اس کے اندر آپ کا ٹائم اینڈ ایفرٹ ویسٹ ہو جائے گا, ٹھیک. اس کے علاوہ نیگیٹو تھاٹس آئیں گی, کیونکہ جب چیزیں ہم غلط چیزیں کو کنٹرول کریں گے اور نہیں غلط جو چیزیں کنٹرول کرنے والی ہیں اس کو نہیں کر پائیں گے, اور کس حد تک کرنا ہے نہیں پتا ہوگا, تو نیگیٹیوٹی ہمارے اندر آ جائے گی, بٹرنیس آ جائے گی, ٹھیک. اس کے بعد ہرٹ فل فیلنگس, زیادہ ہرٹ ہوں گے ہم زندگی میں, کیونکہ کلیئرٹی آف مائنڈ ہی نہیں ہے, ریئلسٹک اپروچ ہی نہیں ہے. ایگزیجریٹڈ ایکسپیکٹیشن کا شکار ہوں گے ہم لوگوں سے, ہم سوچیں گے یہ ایسے ہو جائے گا, میں ایک ایکسیپشن ہوں حالانکہ میں ایک رول ہوں, یہ ہم سمجھ نہیں پائیں گے. اس کے بعد بہت تکلیف دہ کام ہوگا, جو دنیا کے بہت بڑے 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 لوگوں کو, جن کو جو سوچ بھی نہیں سکتے, اتنے سمجھدار ہوں گے, لیکن انہیں بھی ہوا, احساس رائے گانی, اپنے آپ کا ضائع ہونے کا احساس, کہ میری تو کوئی اوقات ہی نہیں. اوقات تب ہوگی جب آپ سسٹم کا حصہ بن کر اپنا جو آپ کا پرزہ ہے اس کو ٹھیک کر کے آپ کریں گے تو آپ کو ریزلٹس ملیں گے. اس کے بعد لوزنگ فیتھ ان یور سیلف, یور ابلٹیز, یور گفٹ, پیپل, اینڈ ایونچولی پتا ہے آپ کو گاڈ کہتے نہیں ہیں آپ, ہم بھی نہیں کہتے نا, لیکن ہے ایسا ہی. اس کے بعد دس لائف از گوئنگ ٹو بی اے فیوٹائل ایفرٹ, اس بات سے آپ باہر نکل جائیں گے کہ یہ فیوٹل ہے یا فیوٹائل ہے, ہو جائے گا, اینڈ دین وی ول بی سکڈ ان دا بلیک ہول آف نتھنگنیس. سب سے بڑی تکلیف دہ بات جو انسان کو ہوتی ہے زندگی میں. اچھا اب آتے ہیں کچھ اور کنٹرولیبل فیکٹرز جن کے بارے میں ہم لوگ نہیں جانتے, اس لیے ہماری بہت سارے مسائل پیدا ہوتے ہیں. ایک یہ اب کنٹرولیبل فیکٹرز کی بات ہو رہی ہے, ہم لوگ اپنی سوچ بدل سکتے ہیں. جو لوگ کہتے ہیں نا جی ہمیں تو بچپن میں ایسے بتایا گیا ہے, ہمیں تو جی مولوی صاحب نے ایسے کہا تھا, ہمیں تو جی فلاں استاد نے ایسے کہا تھا, اب تو سمجھ آ گیا نا, اب کیا کر لیا آپ نے, آپ نے کون سے تیر چلانے, وہ تو چلائیں, بہت ضروری ہے زندگی کے لیے. تھاٹ پروسیس بدلی جا سکتی ہے, سوچ بدلی جا سکتی ہے, سوچ کو بہتر کیا جا سکتا ہے, تعمیری سوچ, کنسٹرکٹیو سوچ کی جا سکتی ہے, زندگی پروڈکٹیو کی جا سکتی ہے. اس کے علاوہ سیٹنگ پرائرٹیز ان لائف, جب سمجھ آ گیا کہ بھائی کنٹرولیبل کیا ہے, انکنٹرولیبل فیکٹرز کیا ہیں, تو آپ پرائرٹیز زندگی میں اپنی سیٹ کر لیں گے, ٹھیک. اس کے بعد ایکسپیکٹیشنز ہم اپنی کنٹرول کر سکتے ہیں, जब रियलिज्म होगा ना, रियलिटी जब स्ट्राइक करे, ये लोगों को बहुत बुरा लगता है कि जब आप कहें ना जी कोई बात करें, आप प्रैक्टिकल ऑन ग्राउंड रियलिटी को सामने रख के, लोग कहते हैं जी पैसिमिज्म है लोग, और फिर कुछ लोग होते हैं वो ओवर ऑप्टिमिस्ट होते हैं, दोनों को बहुत नुकसान होता है बाद में। फिर कुछ लोग होते हैं वो कहते हैं जी नहीं ये एस्केपिज्म है, एस्केपिज्म में और रियलिज्म में बहुत फर्क है, ये समझना है हमको। एस्केपिज्म तो दुनिया छोड़ के बैठ जाना है, निर्वाण और बाकी जो चीजों की तरफ जाना है और जो है ना वो मुक्ति ले लेनी है चीजों से, वो नहीं कर रहे हम। हम बात कर रहे हैं रियलिज्म के क्या है और उसको कैसे बेहतर करके उससे कैसे रिजल्ट निकाल सकते हैं, रिजल्ट ओरिएंटेड एफर्ट्स की बात हो रही है। उसके बाद एक बात जो हम नहीं समझते, आप चाहते हैं कि कोई इंसान आपसे मोहब्बत करे और आप उसके पीछे उसकी जिंदगी भी खराब करें अपनी भी खराब करें, मोहब्बत आप नहीं हासिल कर सकते किसी की, क्योंकि ये अनकंट्रोलेबल फैक्टर है। ये रब कहता है मैं डालता हूं लोगों की मोहब्बत किसी के दिल में। फिर आप चाहें कि आप गलत काम करते रहें और आप दुनिया से इज्जत चाहें, नहीं हो सकता, क्योंकि इज्जत वो मसनवी मौलाना रोम में कहा गया ना मूसा अलैहिस्सलाम ने, जब ये सिंबॉलिक स्टोरीज होती हैं इसमें सिर्फ सीखना होता है कि मकसद क्या है, तो उन्होंने कहा मेरे रब तू कभी हंसता भी है, तो उन्होंने कहा हाँ, जिसको मैं, जिस इंसान को मैं इज्जत देना चाहूं और दुनिया उसको जलील करने के बहाने ढूंढे तो मैं बहुत हंसता हूं। बिल्कुल ऐसा ही है। इसके अलावा और भी बहुत सारे पॉइंट्स हैं जो कि कंट्रोलेबल फैक्टर्स हैं जिसकी तरफ हम ध्यान नहीं देते। फियर्स, हमारे डर, किसी बहुत सियाने आदमी ने कहा था मोस्ट ऑफ द ह्यूमन एक्शंस आर ड्रिवन बाय आइदर स्टुपिडिटी और फियर्स। तो हमारे डर जो हैं वो हमने कंट्रोल करने हैं, हमने फिगर आउट करने हैं। अगर हमें हाइट फो अगर हमें ऊंचाई से डर लगता है तो फिर उसका तरीका है उस डर को निकालने का, सारी जिंदगी इस डर के साथ नहीं रहा जा सकता। जब रियलिटी आप देखेंगे, जब रैशनलाइज करेंगे आप चीजों को, तो डर खत्म होगा और ये निकालना आपका और हमारा काम है। अपनी जिंदगी के डर ये रब ने नहीं डाले हमारे दिलों में, ये हमने वसवसे डाले हैं, वो बुतों ने डाले हैं वसवसे जिनकी वजह से ये सारी प्रॉब्लम हो रही है। उसके बाद बुराई को बुराई कहना और सच्चाई को सच्चाई कहना ये कंट्रोलेबल फैक्टर है, ये नहीं कि जमाना ही ऐसा है हम क्या करें। ठीक, तो ये जमाना अगर उल्टा चल रहा है तो आप सीधा चल लें, ये कोई कहानी नहीं है कि भाई ये दुनिया ही सारी ऐसी है जी इसमें ऐसे नहीं चलते, नहीं आप तरीके से चलेंगे आपको अपनी तरह के लोग हमेशा मिलेंगे। ठीक, इसमें एक और बड़ा पॉइंट है, लोग अक्सर कहते हैं जब भी आप जिंदगी में देखें कि एक बुरा आदमी है और अच्छे बंदे के साथ उसका रिश्ता बन गया है, चाहे वो शादी है, चाहे वो दोस्ती है, चाहे वो बिजनेस है, कुछ भी है, तो ज्यादा परेशान मत हुआ करें, वो नहीं चलेंगे लंबा। बुराई अपनी ट्रू नेचर में अच्छाई के साथ चल ही नहीं सकती, और अच्छाई लंबे अरसे के लिए बुराई के साथ नहीं चल सकती, वो रेस्ट श्योर वो अलहदा होंगे, चाहे वो इंसान है या कोई बिजनेस एंटिटी है, वो अलहदा होंगे। ठीक, होंगे कोई वर्ड भी नहीं है लेकिन वो होंगे जरूर। ठीक है जी, उसके अलावा आपने ये कंट्रोलेबल चीज है हेल्थ, आप अगर समझ जाएं कि कितनी कैलोरीज खानी और कितनी नहीं खानी, तो अगर आपको हार्मोनल डिस्टर्बेंसेज नहीं है या और कोई प्रॉब्लम नहीं है तो आप वेट कंट्रोल कर सकते हैं, आप अपने हार्ट को हेल्दी रख सकते हैं। जरूरी नहीं है कि आप सोचें नहीं जो हार्ट अटैक होना है वो होना ही है। जिन लोगों की फैमिली में हार्ट की हिस्ट्री है वो अपने आप को टेस्ट करवाते रहते हैं, डायबिटीज हो गया तो लोग कहते हैं जी हमारी जिंदगी का मकसद क्या है, वसीम अकरम साहब की जिंदगी देख लें, एंड जवानी में डायबिटीज थी, आज तक फिट है, कितने बड़े एथलीट बने, सर का खिताब उनको देना चाहते हैं लोग। ठीक, सो ये चीजें भी ठीक हैं जिसको कंट्रोल किया जा सकता है। एक और चीज, कंट्रोलेबल फैक्टर्स को कितना कंट्रोल करना है और कितना नहीं, ये भी कंट्रोलेबल है। आप एक हद तक चीजों को कंट्रोल करना चाहते हैं या मुकम्मल कंट्रोल करना चाहते हैं, ये भी आपके ऊपर है। मुकम्मल कंट्रोल करेंगे तो उसके अलग कॉन्सिक्वेंसेज हैं, कुछ कंट्रोल करेंगे तो उसके अलग कॉन्सिक्वेंसेज हैं। अगर आपकी कोई ऑर्गेनाइजेशन है, कोई ग्रुप है, कोई घर है, तो अगर आप हर चीज को कंट्रोल करने की कोशिश करेंगे तो लोगों की आजादी हर किस्म की सल्ब होगी, तो उसके भी कॉन्सिक्वेंसेज हैं। या कितना करना है ताकि वो भी आसानी से जी सकें, आप भी जी सकें, मकसद भी हल हो जाए, तो ये भी एक कंट्रोलेबल फैक्टर है, इसको भी समझना है। लोग हैं हमारे साथ, करते हैं उनसे बात। हेलो, यू राउंड द एयर।
या हेलो, सलाम अलैकुम
जी। और इस्लाम मरियम जी, कैसी हैं आप?
बस शुक्रिया आपका, बोलती हूँ मुबारक, नया साल मुबारक
आपको भी, बहुत बहुत मुबारक हो। कुछ कहना चाहेंगी?
آپ غصہ مت کریے, آپ کے لیے صحت کے لیے اچھا نہیں ہے آپ کے لیے.
بالکل ٹھیک, اچھا, نائس آف یو, تھینک یو ویری مچ. میرے مہربان جی, ان کو ہمیشہ خیال رہتا ہے کہ میں غصہ کر رہا ہوں. یہ بات سمجھانے کا طریقہ ہے, ہمارا غصہ نہیں ہے, آپ نے ابھی غصہ دیکھا نہیں ہے, اللہ نہ کرے کہ آپ وہ دیکھیں. نائس آف یو مریم جی, تھینک یو ویری مچ, آل دا وے فرام ڈینمارک. کچھ پوائنٹس ہیں جن کے بارے میں ہم بات کرنا چاہیں گے, اور میں چاہوں گا کہ آپ لوگ اپنا ضرور اس کے بارے میں اظہار خیال کریں. اور کچھ دو کوشچنز جو دو آئے تھے, ایک سوال یہ تھا کہ جس گاؤں میں یا جس گھر میں یا جس حالات میں ہم رہتے ہیں, وہاں پر بہت ساری چیزیں انکنٹرولیبل فیکٹر ہو جاتی ہیں, تو وہاں کیا کرنا ہے. دیکھیں, انسان جتنا مرضی کہہ لے کہ وہ چیزیں اس کے کنٹرول میں نہیں ہیں, کنٹرولیبل فیکٹرز اس کے کنٹرول میں نہیں ہیں, میں نہیں مانتا ہوں, کیونکہ یہ پھر حق سچ سے منکر ہونے والی بات ہوگی. میں جس گاؤں میں رہتا ہوں, وہ گاؤں آج بھی پتھر کے زمانے میں رہتا ہے. آج بھی وہاں لوگ لوگوں کو قتل کرتے ہیں, آج بھی وہاں دنیا کی ساری برائیاں آپ کو نظر آتی ہیں. ٹھیک, اس گاؤں میں کوئی بھی عورت اگر کسی چیز پہ سٹینڈ لے لے, کسی بھی کنزرویٹو گھر میں, تو وہ وہی ہوتا ہے جو وہ چاہتی ہے. صرف ول, پہلی دفعہ جب ہم نے سٹینڈ نہیں لیا اور ہم نے نہیں پتا چلا ہمیں کہ یہ چیز نہیں کرنی, یہ چیز میرے لیے نہیں ہے, تو ہمارے, ہم نے اپنے آپ کو حوالے کر دیا ان مسائل کے جو کہ اب آگے ضرور آئیں گے. خلیق صاحب ہمیشہ ایک حدیث سنایا کرتے ہیں کہ ایک زمانے میں جب رب نے حضرت جبرائیل علیہ السلام کو کہا کہ فلاں جو بستی ہے اس کو تباہ و برباد کر دو, تو وہ جب گئے اس کو برباد کرنے کے لیے, تو انہوں نے دیکھا کہ اس بستی میں بہت نیک لوگ بھی ہیں. تو وہ واپس آئے, انہیں حیرانی ہوئی ان کو, تو انہوں نے آ کے پوچھا, جی وہاں تو بہت نیک لوگ ہیں, ان کو بھی برباد کرنا ہے. تو خلیق صاحب اپنے اتنے پیار سے کہتے ہوتے ہیں کہ رب نے کہا پہلے ان کو برباد کرو. جب بستی پر یہ بربادی آ رہی تھی اور یہ تکلیفیں اور ظلم ہو رہا تھا جس کی وجہ سے مجھے یہ عذاب دینا پڑ رہا ہے اب, تو یہ اچھے لوگ کہاں تھے کہ انہوں نے اس کا کام نہیں کیا, اپنا کام نہیں کیا انہوں نے. سو بالکل اس طرح, جب ہم نے شروع میں اگر اپنا کام نہیں کیا نا, وہ میں پھر دہراتا ہوں, اور ارسطو نے کہا تھا یا سقراط نے, اس سے کوئی فرق نہیں پڑتا, کیونکہ کہنے والی بات بہت کمال ہے. جو لوگ اپنی زندگی کے ابتدائی سالوں میں علم حاصل نہیں کرتے غلط اور صحیح کا, اپنا, دنیا کا, رب کا, حالات کا, وہ لوگ ساری زندگی جہالت کی سختیاں جھیلتے رہتے ہیں. بس ہم نے یہ خیال رکھنا ہے جتنی جلدی کنٹرولیبل فیکٹرز کو ہم کنٹرول کریں, جتنی جلدی ہم اس بات کو سمجھیں. ہمیں لگتا ہے کہ ہم دوسروں کی زندگی جی سکتے ہیں, لیکن ہم نہیں جی سکتے. جتنا مرضی صابر آدمی ہو, جتنا مرضی شاکر آدمی ہو, اس کے لیے بہت مشکل ہو جاتا ہے یہ سب کچھ. ٹھیک, یہاں پر اس سے پہلے کہ میں بریک لوں, بلکہ بریک لینی پڑ رہی ہے, بریک لیتے ہیں اور واپس آتے ہیں. یہ صبر اور شکر کا کانسیپٹ ہمارے دماغ میں ڈرل کر دیا گیا ہے نا, اس کا ریالٹی سے کوئی تعلق نہیں ہے. صبر اور شکر کا مطلب کیا ہے, پہلے اس کو سمجھتے ہیں, پھر اس کو ہماری زندگی میں ہم اپلائی کرتے ہیں, اور پھر آپ رزلٹ دیکھیں گے تو آپ کو سمجھ آئے گی. ہر علم جب بھی آپ کی طرف آتا ہے نا, تو آپ کے اپنے کا اندر جو آپ نے زندگی میں اپنا علم حاصل کیا ہے, جو آپ کی پریکٹیکل ایکسپیرینسز ہیں, جن چیزوں نے آپ کو رزلٹ دیا ہے, آپ کے کا علم اس علم سے ٹکراتا ہے, اور پھر آپ ڈیسائیڈ کرتے ہیں کہ آپ کا بنایا ہوا علم یا سوچا ہوا یا سمجھا ہوا یا ایکسپیرینس کیا ہوا علم, یا یہ جو علم آیا ہے, یہ کتنا کمپیٹیبل ہے اور کتنا انکمپیٹیبل ہے. ٹھیک, اس کو سمجھنا یہ انسان کا کام ہے. تو علم ہوگا تو پرکھ ہوگی. جوہری کو اگر یہی نہیں پتا, اس کو جوہری پن آتا ہی نہیں ہے, اس کو اپنا کام سیکھا ہی نہیں ہے, تو اس کو کیا پتا ہے کہ یہ سونا ہے یا تانبا ہے. ٹھیک, اس کے پاس تو ایک سونا, اس کے پاس تو ایک دھات آئے گی نا, تو اس کو پرکھنے کا طریقہ تو اس کو آنا چاہیے, اور اس کا علم, اس کا ایکسپیرینس, اس کا خاندانی جو بلڈ آف ٹائم ہے یا جو بھی ہے, وہ اس کو 100% بتائے گا. ہیرا پہچاننے والا بتائے گا کہ یہ کھوٹا ہے یا کھرا ہے, چاہے وہ جتنا مرضی کمال طریقے سے بنا ہو. اس کا علم انسان کے اپنے اندر ہے. کوئی ہے ہمارے ساتھ, کرتے ہیں ان سے بات. ہلو, یور آن دی ایئر.
السلام علیکم آزاد.
جی وعلیکم السلام. وعلیکم السلام, کیسی ہیں آپ؟
اللہ کا شکر ہے آزاد, آپ سنائیے, ایوری تھنگ گڈ؟
بالکل ٹھیک, آپ بتائیے.
اچھا, تو آج کا ٹاپک ہے بیسکلی واٹ آر دا کنٹرولیبل انکنٹرولیبل فیکٹرز
آف لائف.
اوکے, مجھے لگتا ہے سب سے پہلے دیٹ واٹ آئی ہیو فیلٹ از دیٹ ایوری بڈیز thinking and behavior are out of control for us. They're uncontrollable.
Mm-hmm.
So I think जैसे लोग बड़े मैंने देखा है परेशान होते हैं कि भाई इसने ये कह दिया, इसने वो कर लिया. You don't have any control over other people.
Mm-hmm.
I think you have only control over yourself.
Mm-hmm.
So मैं जिस तरह से सोचती हूँ, जब मुझे जो चीज पे control नहीं है, तो I shouldn't worry about it. Now it's my choice. Do I still want to be around that kind of thinking, mm-hmm. that kind of people? So I think you can only control yourself, your behavior, your thinking, and of course, to a certain point, your children.
Mm-hmm.
That's it. Everything else, I think, is not controllable.
आपको फौरन पता चल जाता है कि जब आप रिएक्शन दे चुकती हैं, जब कोई ऐसी चीज करता है, जब आप रिएक्शन देते हो, या आपके अंदर से जो आपका डिफेंडिंग सिस्टम जो है वो आपका जो है वो ऑपरेट होता है, या आपको एकदम समझ आ जाती है कि नहीं इसमें इस पे सोचने की या गुस्सा करने की या परेशान होने की जरूरत नहीं.
नहीं, मैं एक्चुअली आई डू गेट एंग्री एंड बट देन राइट अवे आई डिसाइड दिस इज नॉट इन माय कंट्रोल एंड आई डोंट हैव टू बी इन दिस सिचुएशन. वो मेरे हाथ में है कि भाई ये मैं अपने आप को तो कंट्रोल कर सकती हूँ फॉर मी टू टेक माई सेल्फ आउट ऑफ दैट सिचुएशन. हाँ, मी अ वाइल बिकॉज यू थिंक स्टिल समटाइम्स आई थिंक अच्छा ठीक है ये you can kind of put some sense into people, you can kind of make them see things in a different way, but I have really learned that, you know, it's almost close to impossible to change people's thinking because people are going to think that they the way they want to think. Ab jitna bhi rationally baat kar le aap unse ya jitni bhi reasoning de de aap unko, they don't change their thinking. I have noticed that.
Bilkul theek. Aur ye jo abhi aapne baat ki hai na,
ek baat hai ki agar koi educated hai thoda sa ya thoda sa samajhdar hai to phir bhi wo sochega, maybe a little bit chance you have, magar most of the time I don't think you have a chance with people.
Nice of you ma'am, thank you very much. Aur jo ab hum taleem ki baat karte hai na, jab bhi abhi inhone kaha ya isse pehle jab bhi hum kehte hai na jo thoda bahut taleem याफ्ता होगा, उसका मतलब होता है वो गांव में कहते हैं ना वो टिके पढ़ने वाले, लफ्ज पढ़ने वाला जो तालीम है उसकी बात नहीं हो रही है, ये इल्म और शऊर की बात हो रही है, एनलाइटन बंदे की बात हो रही है, बाशऊर आदमी जो होता है वो है, वो ये जरूर सोचता है. लेकिन उन्होंने बहुत अच्छी बात की है, सबसे पहले जब भी कोई ऐसी चीज होती है तो आपकी सेकेंड नेचर जो है ना वो डिफेंड करने के लिए आ जाती है, और उसका जो रिएक्शन ज्यादातर वो होता है जो कि बचपन से या जवानी से होता आ रहा है, तो उसको चेंज करने की जरूरत पड़ती है. नहीं समझ आता और इन्वायरमेंट या चीज़ें हाथ से निकल जाती हैं, तो इसको भी समझना ज़रूरी है. मेरी अपनी ज़िंदगी के साथ भी मैं यही स्ट्रगल करता रहता हूँ अपनी चीज़ों के साथ, शायद आप भी स्ट्रगल करते हो तो बात जरूर की जा सकती है इस बारे में. हेलो, यू राउंड द एयर.
हेलो, अस्सलाम वालेकुम.
जी, और इस्लाम है.
मैं ये कहना चाहूँगी कि ज़िंदगी है तो हम जिंदा हैं. अब हमारे ये हाथ में है कि हम इसको अनकॉन्शियसली दिए या कॉन्शियसली दिए.
ठीक है,
हम चूज वही करना चाहेंगे जो हम चाहते हैं, या हम एक भेड़ बकरी की तरह सर झुकाए जिंदगी को मुतक्का दिए जा रहे हैं. तो मैंने देखा है बाज लोग जो हैं वो रिपीटेटिवली वही मिस्टेक्स करते रहते हैं जिंदगी में, और फिर रोते रहते हैं और कहते हैं जिंदगी हमें यहाँ ले जा रही है.
बिल्कुल ठीक, बिल्कुल सही.
हम कॉन्शियस लेवल पे ये सोचें कि हम क्या मिस्टेक्स कर रहे हैं और उसको रोकें और अपनी स्ट्रेटजी सेट करें.
बल्कि हम तो ये करना शुरू हो जाते हैं, लोगों ने हमारे साथ ये क्यों किया, जिंदगी ने हमारे साथ क्या किया, ऐ मेरे रब मैं ही क्यों, मेरे साथ तो ऐसे क्यों करता है, बजाय इसके कि ये समझ लें ये रब ने या लोगों ने नहीं किया, ये हम खुद ही अपने साथ बार बार एक ही चीज किए जा रहे हैं.
बिल्कुल.
नाइस ऑफ यू मैम, थैंक यू वेरी मच, वेरी वैलिड पॉइंट जी. अगर यही आदमी समझ जाए ना कि हर चीज में जब भी आप जिंदगी में कुछ एक्सपीरियंस लेते हैं तो आप कुछ ना कुछ चीज गिरा जरूर बांध लिया करें, उससे बड़ा फर्क पड़ जाता है और जिंदगी बड़ी आसान हो जाती है. बात कर रहे हैं जी आज हम कंट्रोलेबल और अनकंट्रोलेबल फैक्टर्स की हमारी जिंदगी के, और उसमें बहुत सारे कॉन्सेप्ट्स हैं जिसके बारे में हम बात कर सकते हैं. लेकिन मैं चाहूंगा कि आप लोग खुद अपने एक्सपीरियंसेस के साथ, और भी कोई ऐसी चीजें होंगी जो कि मिस आउट कर रहा हूँगा मैं, जो कि कंट्रोल की जा सकती हैं या नहीं की जा सकती. एक चीज जिससे बड़ा फर्क होता है जिंदगी में, बड़ा फर्क पड़ता है, और वो ये है कि जो भी लोग आपके लिए करते हैं अगर हम ये जान लें कि वो हमने डिजर्व नहीं किया, वो उनका हम पे एहसान है, और एहसान हमेशा वापस करना होता है, तो लोगों के एहसान लेने से पहले भी हम सोच लेंगे क्या क्या मैं इस काबिल भी हूं कि इनका ये एहसान वापस कर सकूं या नहीं. हम मांगेंगे भी वो चीज़ जो हमें लगता है कि हम वापस कर पाएंगे. इससे ज़िंदगी की क्वालिटी पे बड़ा फ़र्क पड़ता है, और कुछ चीज़ों को कंट्रोल करने पे زندگی میں بڑی آسانی ہو جاتی ہے. نمبر ہے جو اسٹوڈیو کا 972-501-9390. یو واچنگ ریڈیو آزاد آن ٹی وی ون. تو میں چاہوں گا کہ ہم آگے بڑھیں اور کچھ پوائنٹس ہیں آپ کے ساتھ ڈیسائیڈ کریں جی کہ آپ اور ہم ان کے بارے میں کیا سوچتے ہیں. فگر آؤٹ کریں, کلیئر کٹ بتائیں کہ یہ چیزیں کنٹرول کرنے والی ہیں, یہ نہیں کرنے والی ہیں. اگر ہم ان کو کرتے ہیں تو کیا ہوتا ہے, اور اگر ہم ان کو نہیں کرتے تو اونٹ کس کروٹ بیٹھ جاتا ہے ہماری زندگی کا. لیکن کچھ ٹریک بھی ہونا چاہیے. میرا خیال ہے ہم تمام لوگوں کو اب اٹس ہائی ٹائم فار اس ٹو میٹ آر سیلف. ٹھیک, ایک ملاقات ضروری ہے سنم, اپنے ساتھ ایک ملاقات تو رکھ ہی لیں میرا خیال ہے زندگی میں جانے سے, دنیا سے جانے سے پہلے, کیونکہ زندگی میں تو اپنے ساتھ ملاقات کرنے کا وقت ہی نہیں ملا ہم کو. اور جناب اتنا ہی ایمفیسس لے کیا جاتا ہے اس بات کے اوپر کہ ایک ملاقات 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 ضروری ہے. سنم تو اپنے آپ سے جو اپنا نہ بن سکا وہ کسی دوسرے کا کیا بنے گا. اکثر لوگ چاہتے ہیں کہ کوئی ان کا بن جائے. انسان نے سوچنا ہی نہیں شروع کیا, وہ اپنا ہی نہیں ہے تو کسی دوسرے کا کیسے بن جائے. بس ہماری خواہشیں ہمارے شوق کچھ عجیب سے ہیں جن کا ریالٹی سے کوئی تعلق نہیں ہے. کبھی کبھی یار اکثر لوگ سوچتے ہیں جی اتنا پریکٹیکل اتنا ریئلسٹک ہونے کا بھی کوئی فائدہ نہیں ہے, تو اتنا ڈیلوژنل ہونے کا بھی کوئی فائدہ نہیں ہے. کوئی درمیانہ سا راستہ ہوگا جس کے بارے میں میانہ روی کے بارے میں بات ہوئی ہے, اعتدال کے بارے میں, درمیانے راستے کے بارے میں بات ہوئی ہے. وہ راستہ ہم لوگوں نے قسم اٹھا لی ہے کہ نہ ہم اس کو فگر آؤٹ کریں گے اور نہ ہم اس پہ چلیں گے. تو اگر ہم یہ فگر آؤٹ کر لیں تو زندگی بہت آسان ہو سکتی ہے. ٹھیک ہے جی, کچھ پوائنٹس ہیں لوگوں کے جو پہلے سوال آئے تھے کہ جب ہم لوگ جانتے ہیں کہ اللہ کی مرضی ہے چیز میں تو پھر ہم اس کو بدلنے کی کوشش کیوں کرتے رہتے ہیں؟ اس لیے کہ ہم لوگ یہ نہیں جانتے کہ اللہ کی مرضی کا مطلب ہی کیا ہے. جب ہم نے اس کو جانا ہی نہیں, ہم نے فگر آؤٹ ہی نہیں کی یہ اللہ کی مرضی. ہم سمجھتے ہیں مجھ میں کیا کمی ہے, میں کیوں نہیں کر سکتی یا میں کیوں نہیں کر سکتا. جب ہم ایسی باتیں کرتے ہیں تو اس کے بعد یہ پرابلم سارے شروع ہوتے ہیں. ہم جو کہتے ہیں وہ مانتے تھوڑی ہیں, یہ تو ہم بس کہہ دیتے ہیں کیونکہ ہمیں عادت ہے کچھ کہنے کی. ہمارے ایک دوست ہیں اور عجیب قسم کے آتے ہیں, ناصر اقبال صاحب کی بڑی خوبصورت سی بات ہے, وہ کہتے ہیں ہم نے آدھا گھنٹے کا ہوم ورک نہیں کرنا لیکن دو گھنٹے کے کان پکڑنے کی پریکٹس کر لینی ہے. تو ہم زندگی بھی ایسی جی رہے ہیں کہ جو کانسیکوینسز ہیں وہ برداشت کرنے کی ہم نے ہمت بھی ہم نے ڈیولپ کر لی ہے, کیونکہ ایسا ہی ہوتا ہے شاید, ہم نے سوچ لیا ہے, لیکن اپنا کام آدھے گھنٹے کا نہیں کرنا ہم نے. تو اگر ہم کام کر لیں گے اپنے حصے کا جو کام ہے, دیکھیں ایک بات یاد رکھنے کی بہت ضروری ہے, رب جو ہے وہ ازل سے صدیوں سے اربوں سالوں سے اپنا کام کر رہا ہے, کرتا رہے گا, لیکن انسان کا مسئلہ یہ ہے کہ اس کو جو کرنا ہے وہ نہیں کر رہا, اس کو جو سمجھنا ہے وہ نہیں کر رہا. جن جو ہم پہ تکیہ کیا گیا ہے کچھ چیزوں کے لیے ہم وہ نہیں کر رہے, اور ہمیں اس بات کی فکر پڑی ہے کہ رب نے جو کہا ہے وہ نہیں ہوگا. یہ ہم کہتے نہیں ہیں لیکن ہم بلیو یہی کرتے ہیں کیونکہ ہمیں یقین نہیں ہے, ہمارا ایمان نہیں ہے. لیکن ہم جو اپنا کام کرنا نا وہ کرنا لازمی ہے, اس بس ہمیں اس کی سمجھ نہیں آتی ہے. اور اس کے کچھ ریزنز ہیں کیوں ہم ایسا نہیں سوئے, کیونکہ ہماری انڈیپینڈنٹ تھاٹ پروسیس ہی نہیں ہے ہمارا. ہم لوگ مجبور ہیں, معذور ہیں لرنڈ ہیلپ لیسنس کے ہاتھوں. ٹھیک, ہم نے سیکھ لیا ہے مجبور ہونا کہ لوگوں نے ہمارے ساتھ یہ کیا, دنیا نے ہمارے ساتھ یہ کیا, اس فلاں کتاب نے ہمارے ساتھ یہ کیا, وہ حالات نے اور لوگوں نے ہمارے ساتھ ایسے کیا, اور یہ نہیں کہ ہم نے خود اپنے ساتھ کیا کیا. وہ ہم سیکھنا سوچنا نہیں چاہتے. ہم لوگ نئی سوچ سے اتنا ڈرتے ہیں کہ ہم دھوکے بھی نئے نہیں کھاتے. کوئی نیا دھوکا اگر کھا لیں تو کم از کم کچھ سیکھ تو لیں گے نیا, وہ بھی نہیں کھاتے. ہم ایک ہی دھوکا بار بار کھاتے رہتے. اور پھر آئنسٹائن بھائی جان بالکل ٹھیک کہتے ہیں, ڈوئنگ سیم تھنگز اوور اینڈ اوور اگین اینڈ ایکسپیکٹنگ اے ڈفرنٹ ریزلٹ از کالڈ انسینٹی. ایک ہی چیز بار بار کرنا اور سوچنا کہ اس کا ریزلٹ ڈفرنٹ آئے گا, اس کو پاگلپن کہتے ہیں. ٹھیک ہے جی, اس کے علاوہ بلیونگ ان اتھارٹیٹیو فگرز. ٹھیک, لوگ جو بڑے لوگ ہیں وہ کیا کر رہے ہیں, ان کے ٹرینڈ کو فالو کرنے کے چکر میں خود کوئی جینیس مل جاتا ہے, ہم اس کے پیچھے اپنی زندگی رول دیتے ہیں اور خود ہم اپنی زندگی کا جینیس نہ ڈھونڈ پاتے ہیں اور نہ ہم اس کو انکارپوریٹ کر پاتے ہیں زندگی میں. تو اپنی پبلک بلیفس کے اوپر ہم جانا چاہتے ہیں, بینڈ ویگن پہ سوار ہونا چاہتے ہیں, اور یہ بغیر دیکھے کہ میرا, ہم پتھر ڈھونڈ رہے ہیں, پتھر جمع کرتے کرتے اتنے پتھر ہم جمع کر لیتے ہیں کہ اپنا ہیرا کھو دیتے ہیں بیچ میں. سو یہ بھی ہماری غلطی ہے. اس کے علاوہ افواہوں پہ بڑا یقین رکھتے ہیں ہم, کانسپریسی تھیریز پہ بڑا یقین رکھتے ہیں. ٹھیک, اب یہ ایک سوال ہوگا کہ کیا کانسپریسی تھیریز نہیں ہوتی؟ ہوتی ہوں گی. اگر آپ کے ملک میں آپ دیکھیں, پاکستان کو دیکھ لیں, انڈیا کو دیکھ لیں, کچھ بھی دیکھیں, آپ کو پتا چلے گا 10 سے 12 لوگوں کا ایک گروپ ہے جو پورا ملک چلا رہا ہوتا ہے. تو کیا کوئی بعید ہے کہ دنیا چلانے والے بھی اتنے ہی لوگ ہوں گے؟ پتا تو ہے آپ کو, امریکہ میں 500 لوگ ایسے ہیں جن کے پاس امریکہ کی آدھی سے زیادہ دولت ہے, تو وہ کیا نہیں کر سکتے؟ ٹھیک, لیکن اس سے ہمارے پہ کیا فرق پڑنا ہے؟ ہم اگر 9 to 5 کام کرتے ہیں, 9 بجے کام پہ نہیں پہنچ رہے, تو اس میں کانسپریسی تھیریز کا کیا تعلق ہے؟ ہم وعدہ کرتے ہیں, وعدہ پورا نہیں کرتے, اس میں کانسپریسی تھیری کا کیا تعلق ہے؟ ہم پرومس کرتے ہیں چیزیں, ڈلیور نہیں کرتے, اس میں کانسپریسی تھیریز کا کیا ہے؟ ہم اپنے گھر میں ٹکڑوں میں بٹے ہیں, باقی لوگ کیا کر لیں گے؟ یہ अपना जो काम है ना, हमने कसम उठा ली है कि हमने अपना काम नहीं करना। आप यकीन करें, पाकिस्तान में दूध दही वाले की दुकान पे आप बैठे, वो आपको मुल्क की फॉरेन पॉलिसी के बारे में जरूर बताएगा, वो इतना नहीं बताएगा कि मैं पानी ना डालूं बस इसके अंदर, दूध में मेरा ये काम है। हर बंदे की रिस्पॉन्सिबिलिटी ये है जो वो काम कर रहा है उसको 100% एक्सेलेंस तक पहुंचाने की हद तक आपको पता हो और आप वो करें, बजाय इसके कि आप बताएं दूसरा बंदा क्या करे। इसीलिए ये शो जो है, मैं इसमें वो बातें करता हूं जो मैं अपनी जिंदगी में अप्लाई करता हूं, जो मारे मैंने खाई हैं, जो चीजें मैं फिगर आउट करने की जस्तजू कर रहा हूं, और उसमें अगर आप लोग मेरे साथ हैं तो हैं, और हम अगर यू नो अलाइंड हैं इसमें चीज के साथ तो आप साथ रहेंगे, वरना नहीं रहेंगे। ठीक। और मेरी रिक्वेस्ट है आपसे, जो भी लोग ये शो सुन रहे हैं, अगर कभी भी आपको लगे कि जो बातें आप सुन रहे हैं इट डजंट मेक एनी सेंस, इट हैज गॉट नथिंग टू डू विद योर लाइफ, प्लीज ट्यून ऑफ, कुछ और चैनल पे चले जाएं, कुछ और देखें जिससे आपकी जिंदगी में कोई भलाई, कोई बेहतरी हो, आपको ज्यादा सीखें, समझें जो आपके लिए बेहतर हो। ठीक है। सो कोई वो नहीं है कि आपको ये सुनना ही सुनना या देखना ही देखना है, ऐसा कोई वो नहीं है। ये जिंदगी में चॉइस है आपके पास, कमाल बात, कंट्रोलेबल फैक्टर है, चूज क्या करना है, कौन सी बैटल्स लड़नी है, कौन सी बैटल चूज करके नहीं लड़नी, कौन सी रिस्पॉन्सिबिलिटीज लेनी है, कौन सी नहीं लेनी, कब लेनी है, कितनी लेनी है, ये हमारे पास, ये कंट्रोलेबल फैक्टर है कि नहीं जी वो बस हम पे लाद दी गई। क्यों लाद दी गई? आपके मुंह में जबान नहीं थी, आप कह नहीं सकते थे मैं इतना वजन नहीं उठा सकता, किसको प्रूव करना था आपने या हमने? जितनी कमजोरी है या जितनी ताकत है उस हिसाब से हमने वजन लेना है ना। तो रब तो हम पे उतना वजन नहीं डालता जितनी हम बर्दाश्त नहीं कर सकते, लोग हम पर जरूर डाल लेते हैं और हम खुद अपने ऊपर इतना वजन ज्यादा डाल लेते हैं जो हम खुद समझ नहीं पाते। ठीक है जी। तो हम बात कर रहे थे बहुत सारी चीजों के बारे में। एक और चीज जिसकी वजह से हम लोग ये चीजें फिगर आउट नहीं कर पाते या हम इसको ट्रू लेटर एंड स्पिरिट में समझ नहीं पाते, वो है वी आर रनिंग आफ्टर मटीरियल। हम लोग माया के पीछे ना पागल हूं। कुछ चीजें बेसिक जब समझ आएंगी ना, मतलब कहते हैं ना, मुझे बचपन में नहीं समझ आती थी कि क्यों कहते हैं 40 साल की उम्र में अगर किसी को अक्ल या विजडम नहीं आई तो वो नहीं आएगी। बुजुर्ग जो थे ना वो बहुत सारी ऐसी कमाल बातें कहते थे जिसकी समझ हमें सिर्फ जिंदगी के साथ जाके आनी है। लेकिन उसका बुजुर्ग का मतलब ये नहीं होता, जैसे गालिब ने बड़ी छोटी सी उम्र में कहा था कि हर दाढ़ी वाला आदमी बुजुर्ग नहीं होता। ठीक। बिल्कुल उसी तरह ये भी हम समझेंगे कि ये जो एसेट्स हैं ना जिनके पीछे हम भागते हैं, ये बिल्डिंग्स, ये कार्स, ये डायमंड्स, ये मेड्स, ये रैंचेस, याद रखना है हमने ये बात, वी डोंट ओन देम, दे ओन अस। गौर कीजिएगा इस चीज के बारे में। ये जो हम बड़ी बड़ी बिल्डिंग्स, बड़ी बड़ी गाड़ियां और बहुत सारे एसेट्स जो हम समझ रहे हैं ना हमारे असासे हैं, इनके लिए हम इनके लिए जी रहे होते हैं। पता है कैसे? इनको प्रोटेक्ट करने के लिए इनकी इंश्योरेंसेस लेते हैं हम। ठीक। उसके बाद इनके बिल्स देते रहते हैं हम, इनकी मोर्टगेजेस देते रहते हैं हम। अपनी औकात से बड़ा हम घर ले लेते हैं और उसके बाद उसके पैसे नहीं पूरे कर पाते हम, तो वो हमारी जिंदगी को गिरवी रख के हमें डबल काम करना पड़ता है अक्सर, क्योंकि दिखावा बहुत है हम लोगों में। उसके बाद इस पे टैक्स देने पड़ते हैं जिंदगी में भी, और आपके मरने के बाद जब ये ट्रांसफर होते हैं आपके बच्चों को, तो स्टेट को आपके मरने के बाद भी उनको टैक्स देना पड़ता है। तो ये बेसिकली हमने समझना है कि हमारा वही है जो खाया पिया पहना जिंदगी अच्छी गुजरे। इसका मतलब ये नहीं है कि आप मेहनत ना करें, पैसे ना कमाएं या अपनी रिस्पॉन्सिबिलिटीज पूरी ना करें, बेहतरीन तरीके से करें, खूबसूरत तरीके से करें, लेकिन वो जिंदगी का मकसद नहीं है, वो बाय प्रोडक्ट्स हैं, ये समझना जरूरी है। ठीक। बात कर रहे हैं आज हम कंट्रोलेबल और अनकंट्रोलेबल फैक्टर्स के ऊपर। जो अगला हमारा शो है वो बहुत जरूरी है, लेकिन इससे पहले कि हम उसकी तरफ जाएं, मैं चाहूंगा कि आप एक बहुत ही खूबसूरत ट्रैक, मैं बचपन में सुना करता था, पहली दफा मैंने अताउल्लाह ईसा खेलवी साहब की आवाज में ये सुना था, और उसके बाद मैंने जब ये इस आवाज में सुना तो भी मुझे बहुत अच्छा लगा। लेकिन मैं चाहता हूं कि ये बहुत ही खूबसूरत शायरी है, सब माया है, कि सब मटेरियल है, हम लोग इसको भी नहीं समझ पाए और हम माया मेम साहब के पीछे पड़ गए हैं, जो अक्सर हम नहीं समझते और किसी और ही उससे रिलेटेड चीज के पीछे पड़ जाते हैं। ट्रैक बहुत ही खूबसूरत, उम्मीद करता हूं हमें कुछ ना कुछ सीखने को मिलेगा। सब माया है, और वापस आते हैं आपके पास।
सब माया है, 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 सब चलती फिरती छाया है। इश्क में हमने खुद को खो कर पाया है। तुमने कहा है इश्क ने जो फरमाया है, सब माया 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 है, सब चलती फिरती छाया है। इश्क में हमने खुद को खो कर पाया है। तुमने कहा है इश्क ने जो फरमाया है, सब माया 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 है। जब देख लिया हर शख्स यहाँ हर जाई है, जब देख लिया हर शख्स यहाँ हर जाई है, इसलिए कुटिया शहर से दूर बनाई है। और उस कुटिया के माथे पे लिखवाया है, सब माया 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 है। चांद नगर की रानी थी, वो लड़की थी जो चांद नगर की रानी थी, जिसकी अल्हड़ आंखों में है वाली थी। कितने दिलों ने उससे धोखा खाया है, सब माया 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 है।
इश्क किसे रासाया है, सब माया 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 है, सब चलती फिरती छाया है। इश्क में हमने खुद को खो कर पाया है, तुमने कहा है इश्क ने जो फरमाया है, सब माया है।
तुमने कहा है इश्क ने जो फरमाया है, सब माया है। शहर से बाहर कुटिया एक बनवाई है और उस कुटिया के माथे पे लिखवाया है, सब माया है। जितनी जल्दी समझ आया जी उतना अच्छा है। और ये इसका ये मतलब नहीं है कि ये दुनिया की ज़रूरतें, मटेरियल और ये बाकी सारी चीज़ों से हमने अलहदा हो जाना है, बिल्कुल नहीं होना। ये बड़े इंपॉर्टेंट चीज़ें हैं, लेकिन कितनी इंपॉर्टेंट है इसको समझना ज़रूरी है। ये सारी चीज़ें हमने यूज़ करनी है और फिर हमने इस दुनिया से चले जाना है। ये ना साथ जाएंगी, वो फिरौन थोड़ी है हम कि ये सारे का सारा हमारे साथ दफन कर दें। अगर दफन कर भी देंगे तो बादशाह तो दफन नहीं होने उनके साथ भी, उन्हें भी समझ नहीं आई बात की। मेरे कोई नहीं, आज हजारों सालों के बाद जब आप उनकी मम्मीज निकालते हैं, उनको देखते हैं, तो हमें तो बहुत सारी चीज़ों की समझ आ रही है ना। जैसे हमने शुरू में कहा था शो के, अगला हमारा शो बड़ा इंपॉर्टेंट है। हम अपनी ज़िंदगी के बहुत, अगर हम बिलीवर हैं या नॉन बिलीवर्स हैं, वो भी आपको मैं उसके बारे में ही बात बताऊंगा। उल्टी गंगा बह रही है, बिलीवर्स नॉन बिलीवर्स वाली हरकतें कर रहे हैं हम, और जो नॉन बिलीवर्स हैं वो बिलीवर्स वाली बातें कर रहे हैं। कोई अजीब सा कोई उल्टी गंगा वहां बह रही है, तो उसके बारे में बात करते हैं। लेकिन सिंपल सा सवाल है, आपका जो भी मजहब है, आपका जो भी फिरका है, आपका जो भी स्कूल ऑफ थॉट है, आप प्रोग्रेसिव हैं, आप जो हैं वो पुराने ख्यालात के मालिक हैं, नए ख्यालात के मालिक हैं, रियलिस्ट हैं, जो भी हैं, कोई फर्क नहीं पड़ता है। लेकिन अगर आप मुझे ये नहीं बता सकते कि आपने रब से सीखा क्या है, और अगर आप ये कहेंगे कि आपको रब से बड़ी अकीदत है, तो बिल्कुल ठीक कह रहे हैं आप, लेकिन उस अकीदत का फायदा क्या जब आपने सीखा ही नहीं। दुनिया में सबसे खुशकिस्मत आदमी वो है जिसका फॉलो करने वाला एक आदमी भी उसके मिशन को, उसकी फिलॉसफी को समझ जाए और कंड्यूसिव हो जाए उसके काम में। तो रब हमसे ये चाहता है, अक्सर हम लोग कहते हैं रब हमसे क्या चाहता है, रब चाहता है एक तो हम अपनी रिस्पॉन्सिबिलिटी खुद लें, दूसरा वो ये चाहता है कि हम समझ जाएं कि दुनिया का खेला क्या है, और तीसरा खोजें। ये हम अगले शो में बात करेंगे कि आपने क्या सीखा है रब से। ये बहुत ज़रूरी है, जब तक आपने उनसे सीखा नहीं है तब तक हमारी ज़िंदगी का जो भी मकसद है, हम ईमान के साथ मरना चाहते हैं ना, तो ईमान की तो समझ ही नहीं आई हमको, ईमान हमने इस्तेमाल ही नहीं किया, इनकॉर्पोरेट ही नहीं किया अपनी ज़िंदगी में, तो समझेंगे। ये भी मैं एग्जाम्पल दे के आपको समझाऊंगा इसका मतलब क्या है कि हम खुदा के मानने वाले हैं, तो फिर खुदा हमारी ज़िंदगी में नज़र क्यों नहीं आता, मिरेकल्स हमारी ज़िंदगी में क्यों नज़र नहीं आ रहे, उसके वादे हमारे साथ जो हैं वो हमें अपनी ज़िंदगी में पूरे होते हुए नज़र क्यों नहीं आते, क्योंकि हम गलत इंटरसेप्ट कर रहे हैं, गलत प्रसीव कर रहे हैं और गलत इंटरप्रेट भी कर रहे हैं साथ। तो इसको समझना ज़रूरी है। तो सवाल बड़ा सिंपल सा है, आपने रब से अपनी तमाम ज़िंदगी के एक्सपीरियंस के बाद क्या सीखा, और उससे हमें फ़ायदा होगा, तमाम लोगों को, कि ये सीखने की चीज़ें थी उससे, और फिर अच्छा लगेगा, समझ आएगी। और ये जो जानने की जो फीलिंग है ना जी, इट्स अ वंडरस सेंसेशन। जिस आदमी को जानने का मजा लग गया ना, किस चीज को आगही आ गई जिसको, उसको जिंदगी की और किसी चीज में फिर मजा नहीं आना है। सो वो जो जीप सी एक सेंसेशन है, आपका लगता है कि जैसे आपकी आंखों में, आपके जिस्म में, आपके मसामों में अजीब सी जिंदगी दौड़ रही है, और आप फ्रेश होते हैं, आप और एक पैशन की जिंदगी जीना शुरू कर देते हैं कि समझ आ रही है मुझको। और अब सोचें आप कि जब समझ आ रही हो, जिसकी समझ आए वो क्या सोचेगा आपके बारे में। और जनाब, प्रोग्राम के कुछ आखिरी मराहिल रह गए हैं, और जैसे कि आपको सबको मालूम है कि फिर आखिर में प्रोग्राम की हम एक छोटी सी बात करते हैं, और उसके बाद कुछ अशार आपकी नज़र करते हैं, और फिर चाहते हैं आपसे हम इजाज़त। उस तक पहुंचने से पहले कुछ पॉइंट्स हैं वो आप तक ज़रूर पहुंचाना चाहेंगे। ये प्रोग्राम जो है इंस्पायर्ड है लाइफ से, तो ज़िंदगी में भी जैसे पढ़े लिखे लोग कहते हैं ना, गुफ्तुम शुनीदम बर्खास्तुम, बातचीत की और उसके बाद नशिस्त बर्खास्त की और चले गए, ऐसी ज़िंदगी नहीं जीनी है हमने। और उसको हमारे जैसे लोग कहते हैं खा पिया कुछ नहीं, गिलास थोड़ा बार आने, तो ऐसा कुछ नहीं है। इससे कुछ ना कुछ हमने सीख के जाना है, आपसे कुछ चीज़ें हमने शेयर करनी है। اور آپ سے کچھ جو ہے لوگوں تک کچھ چیزیں ہیں جو ہم نے پہنچانی ہیں اور آپ کی باتیں بھی ہم نے لوگوں تک پہنچانی. کچھ باتیں جو ہم کرتے نہیں ہیں, یہ جو آج انکنٹرولیبل اور کنٹرولیبل فیکٹرز کو جاننے کے لیے سب سے امپورٹنٹ چیز یہ ہے کہ ہمیں ان اڈلٹریٹڈ ٹروتھ کو سمجھنا پڑے گا وداؤٹ ایڈنگ اینی تھنگ فردر ان ٹو اٹ. جو اصل ہے, سچ سچ ہوتا ہے, وہ آپ کو اچھا لگے یا برا لگے وہ سچ ہے, اور جب تک ہم اس کو نہیں مانتے ہمیں انکنٹرولیبل اور کنٹرولیبل فیکٹرز میں ہمیشہ کنفیوژن ہی رہے گی. ٹھیک, اس کے بعد ہم لوگ اس بات کو یاد رکھنا ہے, جو چیز بھی ہمارے اسٹیٹس کو چیلنج کرتی ہے, جو کچھ ہمیں بتایا گیا, سکھایا, سمجھایا گیا, جو چیز بھی اس کو چیلنج کرتی ہے, نئی چیز ہوتی ہے, ہم اس کے خلاف ہو جاتے ہیں. جیسے حضرت علی کا قول ہے نا, جب لوگ کسی چیز کے بارے میں نہیں جانتے تو اس کے خلاف ہو جاتے ہیں. تو نئی سوچ سے ہم لوگ اتنا ڈرتے ہیں کہ ہم لوگ دھوکے بھی نئے نہیں کھاتے, دھوکے بھی ہم وہ پرانے کھاتے جاتے ہیں اور کوئی نئی چیز نہیں سیکھ رہے. اسی لیے نئی سوچ, جو بھی چیز چیلنج کرے اس کو سننا ہے, سمجھنا ہے, اور آپ لوگوں نے اپنے پوائنٹ ضرور دینے ہیں. اگلا جو ہمارا شو ہے وہ ہے رب سے ہم نے کیا سیکھا. اس میں جتنے بھی کانسیپٹ ہیں, صبر اور شکر کا کانسیپٹ, کن فیکون کا کانسیپٹ, کوئی بھی کانسیپٹ, کوئی بھی بات جو آپ نے سیکھی ہے, اسے سیکھا کیا ہے, آپ نے سنا تو ہے, سمجھا بھی ہے اور سیکھا بھی ہے, وہ آپ نے ہمارے ساتھ شیئر کرنا ہے. پھر ایک اور بات, یہ ہم لوگوں نے ایک عجیب سی سوچ بنا رکھی ہے, اور وہ یہ کہ جی ہر بات کے آخر میں ہم کہتے ہیں جی ہم کیا کریں, آخر کو ہم انسان ہیں. یہ کمزوری کب سے ہو گئی ہے؟ یہ اسٹرینتھ ہے ہماری انسان ہونا. اس انسان ہونے کی وجہ سے ہم اشرف المخلوقات ہیں. اس انسان ہونے کی وجہ سے رب نے فرشتوں کو ہمارے سامنے سجدہ کروایا ہے, ہم اس سے بہتر مخلوق ہیں. یہ اسٹرینتھ ہے ہماری, یہ یاد رکھنا ہے ہم کو, اور اس کو کمزوری کے طور پہ یوز کرنا بند کر دیں, کیونکہ ہر چیز میں ہمارے ایکسکیوزز ہیں اپنی زندگی کے. یہ بڑی امپورٹنٹ چیز ہے. اور اس سے پہلے کچھ نہ کچھ چیز ایسی کرنی ہے جس سے ہم دنیا کے لیے بہتری کر کے جائیں. وہ کتنا سیانہ آدمی تھا, تو کتنا بہترین آدمی تھا, اس نے میرے جیسے کروڑوں اربوں لوگوں کی زندگی آسان کر لی. ریہیبلیٹیشن سینٹر میں ایک سٹیٹمنٹ ہے جو دی جاتی ہے اور لوگ ایک دوسرے کا ہاتھ پکڑ کے وہ بولتے ہیں, اور اس کو سمجھ, اگر ہم اس کو ہی سمجھ جائیں تو زندگی آسان ہو جاتی ہے. او گاڈ گرانٹ می دا سرینٹی ٹو ایکسیپٹ دا تھنگز دیٹ آئی کین ناٹ چینج, کریج ٹو چینج دا تھنگز دیٹ آئی کین, اینڈ وزڈم ٹو نو دا ڈفرنس. کتنی آسان سے پیراہے میں بتا دیا گیا کہ اے میرے رب مجھے صبر دے ان چیزوں کے ساتھ, قناعت دے ان چیزوں کے ساتھ جو میں نہیں بدل سکتا, اور ہمت دے اس کے لیے جو میں بدل سکتا ہوں, اور مجھے عقل و فہم, فہم و فراست دے کہ دونوں میں فرق بانٹ سکوں اور سمجھ سکوں دونوں کا فرق, کیا بدل سکتا ہوں اور کیا نہیں. ایسے ہی زندگی میں کچھ چیزیں ہم نے بھی دے کے جانا ہے تاکہ اگلی نسلیں جو ہیں ان کی زندگی آسان ہو. اب آتے ہیں آج کی چھوٹی سی بات کی طرف. جو ڈھونڈتا ہے اسی کو ملتا ہے, اس کی پرابیبلٹی بہت ہی کم ہے کہ جو نہیں ڈھونڈے گا اس کو مل جائے گا. تو ڈھونڈتا ہے جو اس کو ملتا ہے. اگر مل بھی جائے اس کو جو نہیں ڈھونڈتا, اس کی جھولی میں اگر کوئی چیز گر بھی جائے تو کیونکہ اس نے کمائی نہیں, اس لیے اس کو قدر نہیں ہونی, اس کی ویلیو کیا اس کو سمجھ نہیں ہونی, اور راستے میں سیکھتے سکھاتے جا کے جو کمایا ہے اس کا مزہ نہیں آنا, اس کو نہ اس کو کبھی سمجھ آنی ہے. تو انسان کے لیے سب سے بڑی چیز جو ہے وہ جس کو اس کو انسان بناتی ہے اس کی مینٹل فیکلٹیز ہیں, سوچ. سوچ وہ چیز ہے صاحب جو پتھر میں ڈال دی جائے تو بھگوان بن جاتا ہے, اور آدمی میں ڈال دیا جائے تو انسان بن جاتا ہے. سوچنا ہے اور اس کے بعد سیکھنا ہے اور عمل کرنا ہے اور چیزوں کو زندگی میں بہتر کرنا ہے. ٹھیک ہے جی, اور اس کے ساتھ ہی کچھ شعر ہیں. بہت ضروری ہے کچھ چیزوں کو سمجھنا, اور بہت ضروری ہے کچھ لوگوں کا پتہ کرنا, اور ان کے پاس جس چیز کا پتہ ہے اس پتے پر یا وہ پہنچ جائیں یا ہم پہنچ جائیں. تو اسی کی کوئی سوچ کو ذہن میں رکھتے ہوئے, ہر طرف شور ہے, کیا بات ہے پتہ تو کرو. ہر طرف شور ہے, کیا بات ہے پتہ تو کرو. کب تک, اب تک ان میں بھی آگ ہے پتا تو کرو. وہ ایک شخص جو منزل کا پتا بانٹ رہا تھا, کہاں گیا پتا نہیں, پتا تو کرو. اور اس کے ساتھ کچھ نہ بھی سمجھ آئے تو کوئی بات نہیں, اگر ایک بات سمجھ آ جاتی ہے لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا.
I'm not afraid.